मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहु व नुसल्लि अला रसूलिहिल करीम अम्मा बाद फऔज़ु बिललाह मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम وما خلقت الجن والإنس إلا ليعبدون وقال تعالى ولله على الناس حج البيت من استطاع إليه سبيلا وقال الله تعالى يا أيها الذين آمنوا ادخلوا في السلم كافة ولا تتبعوا خطوات الشيطان إنه لكم عدو مبين قرآن مجید کی چند آیات تلاوت کی ہیں، اللہ تعالیٰ سے دعا ہے اللہ تعالیٰ صحیح طرح سے بات کہنے کی، سننے کی، سمجھنے کی اور پھر اللہ تعالیٰ عمل کی توفیق عطا فرمائے۔ بیان سے پہلے چھوٹی سی بات، آج کل گرمی بہت زیادہ ہے، لوگ بہت زیادہ پریشان نظر آ رہے ہیں گرمی سے، تو اتنا پریشان ہونے کی بالکل بھی ضرورت نہیں ہے۔ اور ہر سال ایک نعرہ لگایا جاتا ہے، بھئی اس سال ایسی گرمی پڑ رہی ہے کہ پچھلے 40 سال کا ریکارڈ ٹوٹ گیا۔ ایسا کچھ بھی نہیں ہے، یہ گرمی ہم بچپن سے دیکھتے آ رہے ہیں اور ہر دفعہ یہی کہا جاتا ہے کہ اس سال ایسی گرمی پڑ رہی ہے کہ 40 سال میں ہم نے ایسی گرمی نہیں دیکھی۔ اس لیے اتنا زیادہ ٹینشن لینے کی ضرورت نہیں ہے۔ اللہ تعالیٰ نے انسان میں نا ایک لچک رکھی ہے، ماحول کے حساب سے اس کی باڈی اپنے آپ کو اس کا عادی بنا لیتی ہے، زیادہ ٹائم نہیں لگتا اس میں۔ ہم جب سردی میں بیٹھتے ہیں ہماری باڈی فوراً اپنے آپ کو سردی کے حساب سے ایڈجسٹ کرنا شروع کر دیتی ہے، گرمی میں بیٹھتے ہیں گرمی کے حساب سے ایڈجسٹ کرنا شروع کر دیتی ہے، تو چند دن لگتے ہیں اس کے بعد عادی ہو جاتا ہے۔ کیونکہ میں جس کو بھی دیکھ رہا ہوں اوف گرمی، اوف بیٹھا نہیں جا رہا، کبھی یوں ہل رہا ہے کبھی یوں ہل رہا ہے، اوے بس کرو یار، کیوں اپنے آپ کو عذاب میں ڈالا ہوا ہے؟ پسینہ نکل رہا ہے جو تو نکلنے دو پسینہ میرے بھائی، اللہ تعالیٰ نے یہ پسینہ بھی نکالنے کے لیے رکھا ہے، تو یہ نکلے گا تو طبیعت سیٹ ہوگی۔ اللہ تعالیٰ دیکھو فطرت سے مت لڑو، اگرچہ میرا یہ ٹاپک نہیں ہے، ابھی میں مولانا آدمی ہوں، میں کیوں میڈیکل سائنس کے اور صحت کے نسخے بتاؤں آپ کو، لیکن آدمی اسٹریس میں جاتا ہے، ہر آدمی منہ پہ یہی اوف گرمی، اوف بہت گرمی ہو رہی ہے، بہت گرمی ہو رہی ہے، ایسے ہل رہے ہیں، کوئی یوں یوں ہل رہے ہیں، ایک جگہ ٹک کے بیٹھ نہیں رہے ہیں۔ گرمی سردی یہ سب ہماری باڈی کے لیے اتنی ہی ضروری ہے جتنا کھانا اور پینا اور نیند۔ گرمی میں گرمی کا لگنا ضروری ہے، سردی میں سردی کا لگنا ضروری ہے۔ سردیوں میں سردی لگنے تو تھوڑی سی، ہاں ایک حد تک، ایسا نہ ہو کہ صبح اکڑے ہوئے بیٹھے ہوئے ہو، ایک حد تک گرمیوں میں گرمی لگنے دو۔ آپ کو پتا ہے گرم علاقوں کے لوگ جو ہے نا، یہ ڈاکٹروں کی ریسرچ بتا رہا ہوں آپ کو، میں اپنی طرف سے پھینک نہیں رہا، گرم علاقوں کے لوگوں میں اکثروں کی عمر لمبی ہوتی ہے۔ ہماری باڈی کا پسینہ نکلتا رہتا ہے، نکلتا رہتا ہے، نکلتا رہتا ہے۔ اللہ تعالیٰ نے اس پوری کائنات کو حرکت کی بنیاد پہ رکھا ہے، یہ جو پوری کائنات کا جو میکینزم ہے نا، یہ چل رہا ہے حرکت پہ۔ کیا خیال ہے، یہ کس پہ چل رہا ہے؟ موومنٹ۔ کوئی بھی چیز ایک جگہ ٹک جائے گی تو اس کا زوال شروع، کوئی بھی چیز اس کائنات میں ایک جگہ ٹک گئی نا تو اس کا زوال شروع۔ ان فی اختلاف اللیل والنہار لآیات لأولی الالباب، اللہ کہتے ہیں زمین اور رات کے اختلاف میں، دن رات کے ادلنے بدلنے میں نشانیاں ہیں، تو اللہ نے ایسا کیوں نہیں کر دیا کہ دن ہے تو دن ہی رہے، رات ہے تو ہمیشہ رات ہی رہے، پھر کبھی دن لمبے راتیں چھوٹی، دن چھوٹے راتیں لمبی۔ تو اس کائنات میں اللہ نے رکھا کیا ہے؟ آپ بیٹھ جائیں۔ اس کائنات میں اللہ نے کیا رکھا ہے بھائی؟ اختلاف رکھا ہے نا اس کائنات۔ تو اگر ایک جگہ پہ ٹکاؤ آ گیا نا، اب لوگ کیا کرتے ہیں، دیکھو ٹیمپریچر بھی اوپر نیچے ہوتا رہا ہے، یہ صحت کے لیے ضروری ہے، कभी जीरो पे चला गया, कभी होते होते 40 डिग्री, लोग गर्मी में पिघल रहे हैं। ये इख्तलाफ रहेगा तो आप मेंटली भी सेहतमंद रहोगे और फिजिकली भी बोलो सेहतमंद रहोगे। ये कुदरत का बनाया हुआ, ये तो गर्मी सर्दी के इख्तलाफ है, इसको तो अल्लाह नेमत के तौर पे कुरान में बयान कर रहा है जगह जगह, ये नेमत है अल्लाह की। और हमने क्या किया, एसी को सेट कर दिया 24 पे या 27 पे। अल्लाह ने कायनात के जमीन के टेम्परेचर को एक जगह सेट किया है, बोलते क्यों नहीं? अल्लाह भी तो चाहता कि पूरी जमीन का टेम्परेचर फरिश्तों से कहता 26, किसी को 27 पसंद है, किसी को 26, किसी को 28, इसके लगभग ही हम घूम रहे होते हैं। 27 पे इसका टेम्परेचर क्या कर दो, फिट कर दो। फिर अल्लाह कुरान में आए थे नाजिल करता, देखो मैंने जमीन के टेम्परेचर को 27 पे फिट कर दिया ताकि 28 वाले भी खुश रहे और 26 वाले भी खुश रहे, 24 वालों को भी ज्यादा टेंशन ना हो, थोड़ा ही फर्क है ना। तो ये मेरी नेमतों में से एक नेमत है कि 27 पे मैंने टेम्परेचर फिट जो है ना उसको फिक्स कर दिया है। इन नफी दालिक लआयात लिकौमी यतफक्करून, इसमें अकल वालों के लिए बड़ी बड़ी निशानी है। ना 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 ना, अल्लाह ने कहा निशानियां एक जगह फिक्स होने में नहीं है, अदलने बदलने में है। समझ में नहीं आ रही मेरा ख्याल है बात, किसमें है टेम्परेचर? दिन रात के अदलने बदलने से टेम्परेचर भी तो चेंज होता है ना, जब दिन छोटे होते हैं रातें लंबी होती हैं टेम्परेचर गिरता है, जब दिन लंबे होते हैं रातें छोटी होती हैं टेम्परेचर ऊपर जाता है। आजकल जून है ना, ये तो टेम्परेचर क्या हो रहा है, बढ़ गया। दिन बहुत लंबे हो गए तो टेम्परेचर बढ़ गया। तो ये जो अल्लाह ने इख्तलाफ पैदा किया है, कभी टेम्परेचर नीचे जा रहा है कभी टेम्परेचर ऊपर जा रहा है, ये अल्लाह की नेमतों में से एक नेमत है। और आपने उसको अपनी गाड़ी में, अपने दफ्तर में, अपने घर में, मस्जिदों में, हर जगह 26 पे आपने क्या कर दिया, फिक्स कर दिया। तो एक तरह से ये फितरत में मुदाखलत है या नहीं है? मैं नहीं कह रहा एसी का, मैं ये नहीं फतवा दे रहा कि एसी का इस्तेमाल ना जायज है, एयर कंडीशन का आप इस्तेमाल करें, लेकिन फितरत में मुदाखलत है या नहीं है, बोलो ना। तो फितरत इंतकाम, आगे जुमला मुकम्मल करो, लेगी। फितरत क्या करेगी, इंतकाम लेगी। इससे आपकी स्ट्रेस खत्म नहीं होगी, स्ट्रेस बढ़ेगी। इससे आपकी टेंशन खत्म नहीं होगी, टेंशन बोलो बढ़ेगी। इसलिए गर्मियों में गर्मी को एंजॉय करो, पसीना निकालो, कोई बात नहीं, पसीने के बाद नहाने का अपना मजा है। मैला होता है तो नहाने में मजा आता है, पसीने की स्मेल आएगी कपड़ों से, जिस्म से, फिर जाके नहाओगे, दूसरे कपड़े पहनोगे हल्के। देखो मैं बगैर बनियान के कुर्ता पहन के बैठा हूं, उसका अपना मजा है हल्का फुल्का। सर्दियों का अपना मजा है, आदमी कैसे गर्म गर्म कपड़े पहन के घूम रहा होता है। तो इतना ज्यादा ये टॉपिक तो डॉक्टरों का है, लेकिन डॉक्टर शायद ज्यादा बोल नहीं रहे हैं इस पे। और मजहब का इस लिहाज से है ये टॉपिक कि अल्लाह तो इख्तलाफ को नेमत के तौर पे बयान कर रहे हैं कि इख्तलाफ नेमत है, और हम उस इख्तलाफ को अजाब और जहमत के तौर पे बयान कर रहे हैं कि नहीं 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 नहीं, इतनी गर्मी भी नहीं होनी चाहिए, इतनी सर्दी भी नहीं होनी चाहिए, अल्लाह मियां को चाहिए हमसे पूछ के मौसम भेजा करे, हमसे पूछे भी इतना टेम्परेचर है हम अफोर्ड कर सकते हैं, इससे ज्यादा में हमारा चुके एक्चुअली पसीना निकलता है, जब पसीना निकलता है तो कपड़े गंदे होते हैं और एक बेचैनी होती है। तो फिर हमें देखो गोरों ने क्या उठपटांग हरकतें की हुई हैं, यहां कहीं एक फॉर्म हाउस था, वहां हम वर्कशॉप के लिए गए, तो हमारे जो टीचर थे उन्होंने हमें बताया कि देखें हम जब क्या नाम है स्विमिंग करते हैं तो हमें जो है ना वो एक वो होता है, वो नाम ही भूल गया, फजूल चीजों के अल्हम्दुलिल्लाह नाम याद ही नहीं होते मुझे, स्टीम बाथ, ऐसा ही है ना, स्टीम बाथ। उसमें आपको कमीज उतार के पत्थरों पे बिठा देंगे, वहां स्टीम ले रहे हैं आप। मैंने कहा ये क्या छछोरपना है, इससे क्या फायदा होगा? कह रहे हैं इससे आपकी बॉडी के मसल क्या होंगे, खुलेंगे, और इससे आपको पसीना निकलेगा। मैंने कहा भाई हम वैसे ही पसीना निकाल लेंगे, इस تکلف کی ہمیں ضرورت بولو نہیں. یہ گوروں کے چوچلے ہیں جن کے پاس دھوپ نہیں ہوتی, جن کے پاس پسینہ نکالنے کے لیے ان بیچاروں کے پاس موسم ہی نہیں ہے پسینے والا, یہ تو عذاب ہے ان کے لیے. اللہ میاں نے نا جتنے اچھے اچھے علاقے تھے سارے شروع میں مسلمانوں کو پکڑا دیے. مشرق وسطی میں سید الانبیاء کو پیغمبر کو بھیجا اللہ نے, مڈل ایسٹ میں بالکل مشرق کے وسط میں بھیجا, جو جس کو کہتے ہیں نا پرائم لوکیشن, زمین کی کیا تھی وہ پرائم لوکیشن تھی, جہاں پیٹرول بھی سب سے زیادہ, موسم بھی آتے ہیں. اور شام میں بھیجے اللہ نے بہت سارے پیغمبر, وہاں بھی چاروں موسم بھرپور طریقے سے آتے ہیں. تو اسلام ادھر مشرق وسطی میں آیا اور مسلم فوجیں فتح کرتے کرتے جو زمین کے بہترین علاقے تھے جہاں چاروں موسم بھرپور آتے تھے, گرمی میں پسینہ بھی, سردیوں میں ٹھٹھر بھی رہے ہیں, خزاں بھی بہار بھی, یہ سارے علاقوں پہ اللہ نے کس کا قبضہ کرا دیا؟ مسلمانوں کا. تو یہ جو تھے اسلام دشمن قوتیں تھیں یہ پرے بڑھتے چلے گئے. یہ کہاں چلے گئے؟ پڑے پرے ہوتے ہوتے اٹلی کے کہیں ادھر, پھر وہ جرمنی, وہ فرانس, یہ سارے کنارے پہ نہیں ہوتے. بھائی ایک باغ ہے جس میں آپ نے مقابلہ کیا تو وہ ادھر ادھر لوگ کناروں پہ, ان کو چپلوں والی جگہ ملی تھی زمین میں. بھائی ایک وی آئی پی ہوتا ہے نا, جب آپ کرکٹ میچ دیکھنے جاتے ہو کچھ وی آئی پی ہوتی ہے, کچھ بےچارے غریب غربا ہوتے ہیں, ان کو کون سی جگہ ملتی ہے؟ چپلوں کی جگہ ملتی ہے, وہیں کھڑے ہو کر میچ دیکھ رہے ہوتے ہیں. تو مسلمانوں نے اتنی زبردست حکومتیں کی ہیں, خلافتیں چلی ہیں, تو ساری جو پرائم لوکیشن تھی اس پہ مسلمانوں کا قبضہ ہو گیا اور ان بیچاروں کو چپلوں والی جگہ ملی ہے. سمجھتے ہو؟ وہ الگ بات ہے کہ ہم پھر اپنی حماقتوں سے اتنی خوبصورت جگہوں پہ بھی غریب بن کے بیٹھ گئے اور یہ چپلوں والی جگہوں پہ بھی ترقی کر کے ہمارے باپ بن گئے. سمجھ میں نہیں آ رہی بات. لیکن جگہیں ہمیں ملی ہیں اچھی, ان کو اچھی جگہیں نہیں ملی. امریکہ تو دریافت کی بات میں ہوا ہے نا, پہلے دریافت ہوتا تو وہ بھی مسلمانوں کے حصے میں آ جاتا, اس وقت آبادی تھی نہیں تو پتہ ہی نہیں چلا کسی کو اس کا, ورنہ وہ بھی کس کے حصے میں آتا؟ وہ بھی مسلمان. امریکہ میں آتے ہیں چاروں موسم. لیکن غیر مسلم کینیڈا دیکھ لو, ڈی فریزر میں کسی کو لے جا کے بٹھا دو, میں وہ لوگ بتاتے ہیں نا -30 -40 ٹیمپریچر, میں کہتا ہمارے فریج میں آ کے بیٹھ جا بھائی, اس سے اچھا ٹیمپریچر ملے گا تمہیں. اتنا خراب ہمارے ڈی فریزر کا ٹیمپریچر, منہ سے بول لو مجھے بھی گرمی لگ رہی ہے, خالی آپ کو نہیں لگ رہی ہے. ہاں پھر بھی میں بول رہا ہوں نا, آپ سمجھ لو خالی آپ ہی کو لگتی ہے گرمی, ہمیں نہیں لگتی, لیکن ہم انجوائے کرتے ہیں, اتنا ٹینشن میں نہیں آتے, ہلتے نہیں ہیں اتنا جتنا آپ لوگ ہل رہے ہو. تو جو بہترین لوکیشن والے ایریے تھے مسلمانوں کے کھاتے میں آ گئے, جو بالکل خراب خراب, جہاں میں ناروے, میں یورپ گیا تھا نا 1.5 سال پہلے, ایک مہینے کے پروگرام پہ گیا تھا میں, ایک مہینے کے لیے میں نے سامان ومان پیک کیا تھا زبردست. بھائی اتنا دور جا رہے ہیں, اتنا خرچہ ہو رہا ہے, تو ایک مہینہ تو آدمی, پھر یورپ کے شینجن ویزے پہ کئی سارے ملک ہیں, سب کو کور کرنا تھا, لیکن میں 15 دن سے زیادہ ٹھہر نہیں سکا. کیوں؟ ابے دھوپ چاہیے بھائی, دھوپ مارکیٹ سے کیا چل رہی تھی, شارٹ. اتنی لمبی لمبی راتیں, دن ہی نہیں نکل رہا یار, بس کرو, نکالو ہمیں یہاں سے, بھاگ کے آئے ہم. خدا کی قسم کراچی میں ایسا مزہ آیا نا, سردیاں تھی, میں جب واپس پہنچا ہوں ایسی ٹھنڈی دھوپ سردیوں میں کراچی کی, یار نیچر کا کوئی آلٹرنیٹ, گندگی اپنی جگہ کراچی کی, یہ تو نیچر نہیں ہے, یہ تو ہمارے کرتوت ہیں, پھر بھی یار دھوپ تو مل رہی ہے نا, اتنا مزہ آ رہا تھا دھوپ میں یار, دیکھو آنکھیں روشن ہو گئیں, اسٹریس ختم ہو گئی. تو اللہ میاں نے بار بار قرآن میں بیان کیا یہ جو اختلاف ہے یہ اللہ کی نعمتوں میں سے ایک نعمت. دن رات میں بھی اختلاف رکھا ہے, ایک ہی جگہ اللہ نے سورج کو روک کے نہیں رکھا, صبح کے وقت الگ انسان کی فیلنگ ہوتی ہے فجر کے وقت, پھر 10-11 بجے کے وقت فیلنگ, بولو پوری, جو یہ جو سن سورج ہے نا اس سے ہماری باڈی اور ہمارا دماغ کیا ہے, کنیکٹ ہے. देखो मुर्गियां जो है ना, मुर्गियां ये हमेशा धूप रोशनी में अंडा देती हैं। अगर आप इनको तमाम चीजें प्रोवाइड करो, लग्जरी लाइफ दो, सिर्फ रोशनी छीन लो इनसे, अंडा देना छोड़ देगी। तो भाई हालांकि विटामिन डी के इंजेक्शन भी लग रहे हैं उसको जो धूप से मिलते हैं, सब कुछ दो आप उसको, धूप छीन लो, मुर्गी अंडे की क्या कर देगी, स्ट्राइक, बोलेगी सब कुछ मिलेगा अंडे के अलावा। तो मुर्गी अगर अंडा ही ना दे तो वो किस काम की भाई, क्या ख्याल है भाई, उसको तो रखा ही अंडे के लिए। तो चूहा ना पाल ले आदमी, क्या है, बिल्ली पाल ले, फिर कुत्ता पाल ले, क्यों नहीं हम कुत्ते बिल्ली पालते, इसलिए कि वो अंडे नहीं देते। आप सिर्फ रोशनी छीन ले मुर्गी से, सनलाइट छीन ले, वो अंडा मार्केट से क्या हो जाएगा, शॉर्ट। इस पे रिसर्च है, मैं हवाई बात नहीं कर रहा। जैसे अच्छा मुर्गी दो दिन या तीन दिन अंडा देने के बाद नागा करती है, चार चार घंटे के फर्क से अंडा देती है। देखो आज अगर उसने सुबह 8 बजे अंडा दिया है तो कल 8 बजे के बजाय कब देगी, 12 बजे, सही है ना। बहुत अहम पॉइंट की बात है, इसको गौर से सुनो। कल यहां माहिर मुर्गियात भी बैठे हुए हैं, वो जुहेर साहब बैठे हुए हैं माशाल्लाह, उनको बहुत परिंदों का पता है, हमने भी परिंदे पालना उन्हीं से सीखा है। खैरियत से आप, सही कह रहा हूं ना, गलत तो नहीं कह रहा, बेहतरीन। देखो ये माहिर मुर्गियात हैं, माहिर बहुत कुछ के माहिर हैं, अभी फिर बाद में डिटेल से बात करेंगे। अगले दिन 8 के बजाय कितने बजे अंडा देगी, बोलो 12 बजे, 4 घंटे का फर्क आ गया ना। फिर अगले दिन अंडा देगी 4 बजे, फिर अगला दिन अंडा देगी 8 बजे, देना चाहिए नहीं देगी, क्यों, 8 बजे सूरज मार्केट से शॉर्ट, रोशनी नहीं होती, क्या कि नहीं दो, अंडा रोक के रखेगी वो ऐसी की तैसी। बोले किसी के बाप में ताकत है अंडा निकाल के दिखाए, आप बोलोगे भाई हम तुम्हें खिला रहे हैं पिला रहे हैं, चार चार घंटे के वक्फे से हमने एक कैलकुलेशन की भी थी, दो ना। फिर हम कहें चलो एक दिन का नागा कर रही है ना 4 घंटे का, तो हो सकता है 12 बजे, 9, 10, 11, 12 बजे दे दे, रात को कितने बजे दे दे भाई, 4 के बजाय हो सकता है 8 घंटे बाद दे, नहीं देगी, 12 बजे भी नहीं देगी। आप कह सकते हो 1, 2, 3, हो सकता है 4 बजे दे दे सुबह, 12 घंटे के वक्फे से दे दे, मुर्गी क्या करेगी, नहीं, 4 बजे के बाद 5, 6, 7, 8 बजे अगले दिन जाके फिर देगी, क्योंकि सनलाइट होगी उस वक्त। नहीं आई बात, तो माहिरीन जो है ना, जो मेडिकल साइंस के माहिरीन है, वो कहते हैं जैसे सनलाइट और मुर्गी का आपस में कनेक्शन है, इसी तरह इंसान की बॉडी का भी सूरज की मूवमेंट के साथ, बोलो, कनेक्शन है। आप इस कनेक्शन को आड़ा तिरछा करोगे तो डिस्टर्बेंस पैदा होगी, आपकी बॉडी एहतजाज करेगी। समझता है बात को कि नहीं समझते हो, तो मैं बात क्या लेके चल रहा था, किधर को चले गए हम, हाँ, तो मैं इसलिए कह रहा था कि ये जो है ना, अल्लाह ताला ने ये पूरा जो सिस्टम बनाया ना, गर्मियों में गर्मी, देखो पंजाब के लोग ज्यादा सेहतमंद हैं आमतौर पे कराची से, उसकी बहुत सारी वजूहात में से एक बड़ी वजह यह भी है कि वहां गर्मी भी टिका के पड़ती है, सर्दी भी टिका के पड़ती है। अब वहां सेहत के इश्यूज खड़े हो गए, मैं पंजाब में अपने रिलेटिव्स में ऐसे लोगों को जानता हूं, 80 साल के हैं, आपको लगेगा ही नहीं कि 80 साल के, उनकी जुगतें 80 साल में ऐसी हैं जो 18 साल में नहीं होती, पंजाब में जुगतें भी बहुत होती है ना, ऐसे फ्रेश, कोई परहेज वरहेज भी नहीं। वजह क्या है भाई, जिंदगी में गर्मियों में, बहुत गर्मी में को एंजॉय किया उन्होंने, सर्दियों में क्योंकि एसी नहीं था, एयर कंडीशन नहीं था उनके जमाने में। लेकिन अब जो नई जनरेशन पंजाब में मार्केट में आई है, उनकी सेहतों का बेड़ा गर्क, क्योंकि उन्होंने कहा कि अल्लाह मियां ने जो कुरान में कहा है कि ये जो इख्तलाफ हमने कायनात में रखा है ये अल्लाह की नेमत है, उन्होंने कहा ये नहीं, टेम्परेचर 24 होना चाहिए। सर्दियों में हीटर पे आ गए और गर्मियों में एसी पे आ गए, ठीक है ना, 24 से ना ऊपर जाएगा ना नीचे। अल्लाह ने कहा ठीक है, फिर मेरे हिसाब से नहीं चलते, अपने हिसाब से चलो, फिर बाद में परेशान मत होना। तो इंसान अपने हिसाब से चलना शुरू हो गया, अब वो फिर जब अपने हिसाब से चलेगा तो फिर वही होगा, बीसियों किस्म की बीमारियां, कुछ जोड़ों में दर्द, किसी के फेफड़ों के मसले, किसी के किडनी के मसला, इतने किडनी विडनी के मसले मार्केट में आ गए हैं, वजन बढ़ रहा है, पता नहीं क्या क्या मसाइल। तो इसलिए मैं आपके सामने हाथ जोड़ के कहता हूं, अपने बच्चों को भी मेहनत मशक्कत का आदि डालो, समझते हो, थोड़ा गर्मियों में घुमाया करो इनको, एकदम नहीं हाय मेरा बच्चा गर्मी लग गई, हाय कुछ नहीं होता बच्चे को, हम तो इतनी शदीद धूपों में घंटियां बजा बजा के भागते थे क्योंकि सर्दियों में नहीं मौका मिलता था, सर्दियों में तो सब बाहर निकले हुए, गर्मियों में सब घरों में दुबके हुए बैठे होते थे, तो गर्मी में ही ये सारे काम होते हैं। तो पसीना निकालो, अपने आप को आदि बनाओ इन चीजों का। हाँ, एक हद तक है, जाहिर है उससे ज्यादा आप जाओगे तो अल्लाह मियां ने भी एक बॉडी में एक ताकत रखी है ना, तो बहुत ज्यादा हो गया एक वो ORS के पानी लेके घुमा करो साथ में एहतियातन, कि ऐसा ना हो एकदम ही कल्टी ना हो जाए, लेकिन आदत डालो धूप में चलने की, दौड़ने की, भागने की। भाई बहुत सारी बीमारियों का इलाज है पसीना निकालो नहीं बल्कि दबा के निकालो, समझते हो। तो अल्लाह मियां ने इस गर्मी में तुम्हें अपने वजन को कंट्रोल करने का मौका दिया, जो सर्दियों में खाते रहे हो ना इतना कुछ, अल्लाह ने मौका दिया उसको पिघला के नेचुरल तरीके से पसीना बना के निकाल दो, और आप उस पसीने से को निकालने से बचने की कोशिश में लगे हुए हो तो प्रोग्राम बढ़ जाएगा आपका, समझते हो, प्रोग्राम क्या हो जाएगा, बढ़ जाएगा। इस गर्मी में भागो दौड़ो, मैं आपको, हाँ जिनको आदत नहीं है वो फिर ORS की बोतल लेके भागे, क्योंकि बढ़ भी सकते हैं वो, क्यों आदत नहीं है ना, तो ऐसा ना हो कि ज्यादा पसीना निकले, डिहाइड्रेशन हो, इन्ना लिल्ला ही हो गया, फिर मेरा बयान जनाजे पे चला रहे हैं, इन्होंने कहा था कि भागो दौड़ो, आदत नहीं है तो फिर बॉडी को यूज टू होने में टाइम लगता है। तो ये अल्लाह की नेमतों में से एक नेमत है कि, अच्छा ये भी एक बात मैं आपसे अर्ज करूं, तो नौजवानों से मैं खास तौर पे कह रहा हूं, इस गर्मी को इंजॉय करो, लगाओ गर्मी, इससे आपका स्टैमिना बढ़ेगा, सर्दियों में सर्दी लगाओ, जित हद तक बर्दाश्त करते हो लगने दो सर्दी, फायदा होगा इससे, नुकसान नहीं होगा। हाँ एक हद तक गर्मियों में गर्मी लगाओ, हद तक इम्कान कोशिश करो। पहले जमाने के जो अतिब्बा और हकीम थे ना, आज भी हमने ऐसे हकीम देखे 100-100 साल की उम्र है, गर्मियों में पंखा भी नहीं चला रहे होते, वो आप समझोगे बेवकूफ है एक नंबर के, बेवकूफ नहीं हो, कह रहे हैं गर्मी अल्लाह ने रखी इसलिए कि ताकि लगे। हमारी बॉडी में बहुत सारे तगैयुरात आते हैं, सर्दियों में अलग तरह से काम करती है, गर्मियों में अलग तरह से काम करती है, तो ये सारी चीजें हमारी बॉडी के लिए जरूरी है। खैर मैं ये पूरा टॉपिक लेके चल पड़ा हूं, इसी तरह एक बात करके बस फिर मैं आगे चलता हूं। इसी तरह याद रखो, ये जो सनलाइट है ना, इसमें भूख लगती है इंसान को टाइट, समझते हो, सनलाइट भूख टाइट। आप सुबह नाश्ता कर लो ना सनलाइट में, कितना ही हैवी नाश्ता करो आपको दोपहर फिर भूख लग जाएगी दबा के, अक्सर ये तजुर्बा किया है, फिर दबा के भूख लगेगी आपको। तो सूरज की रोशनी का बहुत गहरा ताल्लुक है मेटाबॉलिज्म से, हर चीज से हमारी बॉडी से। तो खाना में हम पता है क्या देखते हैं, कितना टाइम हो गया है खाए हुए, लिहाजा अब हमें खा लेना चाहिए, ये बिल्कुल गलत सोच है। कितना टाइम हो गया है खाए हुए, अब हमें क्या कर लेना चाहिए, खाने, ये नहीं है, सिर्फ इतना नहीं है, ये भी है। नबी सल्लल्लाहु अलैहि वसल्लम से जो साबित है जो चीज, वो है ज़हीरा, दोपहर का खाना 11:30-12 बजे, ये खाना नबी सल्लल्लाहु अलैहि वसल्लम से साबित है। फिर मगरिब के फौरन बाद, जिसको ताशी कहा जाता था। आज क्या हो रहा है कराची में जो खाने पीने की रूटीन है, अभी मैं उस पर ज्यादा बहस नहीं करता, जो मैं असल चीज है, क्योंकि खाने पीने के आप डॉक्टरों से पूछें वो आपको आजकल गाइड कर देंगे, कर रहे हैं आजकल के मोटापे को रोकने के लिए, वो है ना मशहूर सुबह का नाश्ता बादशाहों की तरह, दोपहर का खाना नॉर्मल खाओ और रात का खाना फकीरों की तरह। इसमें एक चीज ऐड कर ले, सुबह का नाश्ता करें ही नहीं, सही है ना, 11 बजे खाएं जो नाश्ते और दोपहर के खाने के आए मकाम हो। मैं भी करता हूं नाश्ता, लेकिन جو شریعت سے جو چیز ثابت ہے، جو سنت سے جو چیز ثابت ہے، وہ ناشتے کا لفظ ہمیں قدیم عربی میں ملتا ہی نہیں ہے. یہ ناشتہ انگریزوں کی ایجاد ہے جنہوں نے ہمیں پراٹھوں اور پھوڑنے پہ لگا دیا ہمیں. تو ناشتے کا لفظ ہی نہیں ہے اسلامی تاریخ میں. یہ تو ہمارے حضرت فرمایا کرتے تھے انگریزوں کے ہندوستان میں آنے سے پہلے ہم جانتے ہی نہیں تھے کہ ناشتہ کیا ہوتا ہے. عربی میں، قدیم عربی میں ناشتے کا لفظ ہے ہی نہیں. تو چلو کر رہے وہ آپ کر لیں ناشتہ، لیکن دیکھو رات کا بھی ایک بڑا مسئلہ ہے. ہمارے ہاں کراچی میں نوجوان صبح 11 بجے سو کے اٹھتے ہیں. میں بھی جب تھکا ہوا ہوتا ہوں تو فجر کے بعد نیند پوری کرتا ہوں 11 بجے. ظاہر ہے جب رات کو نیند نہیں آئی تو فجر کے بعد آدمی نے سونا ہے، لیکن آپ تجربہ کر کے دیکھو. آپ رات کو 10 بجے سو کے 3 بجے اٹھ جاؤ نا، دوپہر 2 بجے تک فریش رہو گے آپ. اور آپ صبح سو کے 11 بجے اٹھو گے نا، 12 بجے دوبارہ نیند آئے گی آپ کو. نہیں یاری میرا خیال ہے بات سو، 12-11 بجے سو کے اٹھو گے، 12 بجے دوبارہ تھکے تھکے. آج میں 11 بجے اٹھاؤں نا، کیونکہ میرا سفر تھا، رات کو دیر سے پہنچا، فجر کے بعد میں نے آرام کیا، ابھی پھر نیند آ رہی تھی مجھے، ٹنگ گر رہا تھا. میں کہہ رہا تھا یار میں اتنا سو چکا ہوں، مجھے پھر کیوں نیند آ رہی ہے. میں نے اس کے لیے چائے بنوائی ابھی تاکہ میں بیان کر سکوں. تو اس سے پتا، حالانکہ کتنے گھنٹے کی نیند ہو گئی نا پوری، پھر بھی دماغ فریش نہیں ہے. وجہ کیا ہے؟ آپ فطرت سے لڑ رہے ہیں. اللہ نے سونے کے لیے دن نہیں بنایا، اللہ نے سونے کے لیے کیا بنائی ہے؟ رات بنائی. میرا بھانجا بیٹھا ہوا تھا، وہ صبح 3 بجے کا اٹھا ہوا ہے، میرے سامنے بیٹھا ہوا تھا، وہ فریش ہے، ابھی بھی بیٹھا ہوا ہے. وہ رات 10 بجے سویا ہے، صبح 3 بجے، 10 سے اندازہ لگاؤ 11, 12, 1, 2, 3, 5 گھنٹے سویا ہے وہ. ابھی کی بات ہے، آج ہی کی. میں بیٹھا ہوا ہوں ٹن، دماغ میرا فریش نہیں. میں کبھی لیمن واٹر پینے کی سوچ رہا ہوں، کبھی چائے پینے کی سوچ رہا ہوں، یار نیند آ رہی ہے بہت. اور وہ بالکل فریش بیٹھا ہوا ہے. اس نے مجھے بتایا میں رات 10 بجے سویا ہوں، صبح 3 بجے. بولو. یہ بھی دیکھو ہمارے مذہب سے ان چیزوں کا تعلق ہے. کہہ رہے میں صبح 3 بجے اٹھا ہوں، 3 بجے اٹھنے کے بعد اللہ کرے تہجد پڑھی ہو اس نے. میں نے پوچھا تو نہیں، لیکن امید ہے شاید پڑھ لی ہو، کیونکہ اتنے اٹھ کے بعد بھی آدمی نہ پڑھے تو محرومی ہے نا. تو کہہ رہا ہے پھر میں فجر کے بعد ناشتہ کیا، چھٹی والا دن ہے نا، جمعے کو چھٹی ہوتی ہے مدرسے کی، تو اس وقت سے دماغ فریش. 5 گھنٹے سویا صبح 3 بجے سے لے کے اب تک کیا چل رہا ہے؟ فریش. میرے ساتھ بھی ایسا ہوتا ہے، میں رات اگر 10 بجے سو جاؤں، میرے ساتھ ایسا بھی ہو رہا، 10 بجے سوئے، 2 بجے اٹھ گیا بالکل فریش. دوپہر 11-12 بجے تک آدمی فریش رہتا ہے، اور 12 بجے آپ تھوڑا سا کھانا کھا کے آدھا گھنٹہ ایک گھنٹہ سو گئے، اب رات تک فریش آپ. ہم لوگوں نے بے وقت سو سو کے جو ٹائم ویسٹ کیا ہے نا، اپنی زندگیوں کو، اپنی صحتوں کو برباد کیا ہے. اللہ صرف اسی کا حساب لے لینا تو الٹے لٹکے ہوئے ہوں گے ہم، کہ کمبختوں تمہیں میں نے صحتیں دی، زندگیاں دی، تم نے آدھی زندگی سونے کی کوشش میں گزار دی اور آدھی سوتے میں گزار دی، اور سونے کے بعد باقی جو آدھی 1/3 سونے میں کوشش میں، 1/3 سونے میں، اور جو بقیہ 1/3 تھا وہ اونگنے میں گزار دی. بے وقت سو سو کے جو اونگ ہوتی ہے نا، ہر وقت تن گھوم رہا ہوتا ہے، دائیں بائیں گر رہا ہوتا ہے. آپ دیکھو کوئی بندہ فریش نظر نہیں آتا، جس سے آپ تھوڑی دیر بات کرو سونا شروع ہو جائے. یہ جو میں جمعے میں لطیفے چھٹکلے سناتا ہوں، کیوں سناتا ہوں؟ مجھے پتا ہے سو جائیں گے سارے. کسی عالم کا بیان جمعے کا دیکھ لو اٹھا کے، یوٹیوب پہ کوئی ایک ایک گھنٹے کے بیان نہیں سنتا، جو سنے گا سو جائے گا. کوئی کام فریش مائنڈ کے ساتھ، دماغ کے ساتھ اس قوم میں ہوتا ہی نہیں ہے. اور پھر جاگنے کے لیے چائے، گٹکے، پان، نسوار، اس چیز کا ہم سہارا لیتے ہیں. تو میرے بھائی یہ نیچرل نہیں ہے. میں سوچ رہا ہوں اپنی اصلاح کے لیے بھی اور آپ لوگوں کی اصلاح کے لیے بھی ایک ڈیجیٹل خانقاہ کھولوں. بہت عرصے سے سوچ رہی ہے لیکن موقع ہی نہیں مل رہا نا، لیکن اب اس کو کرنا ہے. ایک دفعہ میں نے یہ 3 دن کا کنٹری کلب میں تجربہ کیا تھا. دیکھو ایسی خانقاہیں تو بڑے اکابر بزرگ چلا رہے ہیں، جس میں وہ اللہ اللہ سکھاتے ہیں، دنیا کی محبت نکالتے ہیں، اللہ کی محبت ڈالتے ہیں، وہ تو بڑے بزرگ لوگ کر ہی رہے ہیں، ہم تو بہت ہی نالائق لوگ ہیں. یہ بھی ہوگا، لیکن ہماری قوم کا جو سب سے بڑا عذاب ہے نا، خدا یعنی دل چاہتا ہے अब ये मीम बना के लोग चला देते हैं, दिल चाहता है पकड़ पकड़ के जूते मारो इनको, तो ये इतना लफ्ज काट के ना जिससे छरक निकालनी होती है उसकी तस्वीर लगाते हैं लोग और मेरे ये चला देते, दिल चाहता है पकड़ पकड़ के इसको जूते मारो। सुस्त आदमी ना अल्लाह को पसंद ना लोगों को पसंद। शोहर सुस्त हो बीवी को पसंद होगा क्या? मुन्ने के अब्बा उड़ जाओ, ये ला दो वो ला दो। बीवी सुस्त हो शोहर को पसंद होती है? बोलो ना। कौम सुस्त हो तरक्की करेगी? आपका क्या ख्याल है? पाकिस्तान हम हुक्मरानों को बुरा भला कहते हैं, हम खुद कौन सा ठीक है भाई? क्या पाकिस्तानी कौम का शुमार चुस्त लोगों में होता है या सुस्त लोगों में होता है? सुस्त में होता है। चुस्त में होता ना तो ट्रेनें टाइम पे होती, फ्लाइटें कभी लेट, बोलो पीआईए लेट होगी लेकिन जब ऊपर जाएगी ना स्पीड फुल होगी उसकी। अच्छा पीआईए में हमने ये देखा है बहुत स्पीड के साथ उड़ाते हैं, जो टाइम होगा ना उससे पहले ही पहुंचा देते हैं। हवा में फुल क्या होती है? पायलट की स्पीड बहुत तेज होती है। तो इसकी कुछ हिकमतें हैं, वो फिर कभी अकेले में मिलेंगे तो बताएंगे। पीआईए की फ्लाइट पे आप जब उड़ेंगे ना तो जो ड्यूरेशन होगा ना अक्सर वो उससे पहले पहुंचा देते हैं। इसमें राज हैं, इसमें बहुत बड़े बड़े राज हैं, कभी अकेले में मिलेंगे तो इंशाल्लाह। कोई नेगेटिव चीज नहीं है, है पॉजिटिव ही लेकिन बड़ी खानदानी है, अकेले में मिलेंगे तो बताएंगे इंशाल्लाह। तो दुनिया में देखो जब भी हम कोई अवार्ड देते हैं अक्सर फर्स्ट सेकंड और थर्ड पोजीशन वालों को मिलता है, ऐसा ही है ना, फोर्थ और फिफ्थ को किसी खाते में नहीं लाया जाता। तो दुनिया में चुस्त कौमों में नंबर वन कौन, दूसरी नंबर पे कौन और तीसरे नंबर पे कौन, ऐसी एक कैलकुलेशन है, एक रिसर्च है कि सबसे चुस्त, चुस्त समझते हैं ना एक्टिव, सबसे एक्टिव कौम कौन सी है। तो इसी को उल्टा कर लेना अगर, तो दुनिया में नंबर वन सुस्त कौम भी मुस्लिम, मुस्लिम कंट्री का नाम आता है। दुनिया में एज ए कंट्री एज ए नेशन जो दूसरे नंबर पे सबसे सुस्त है उसमें भी किसका नाम आता है? मुस्लिम कंट्री का। दुनिया में तीसरे नंबर पर जो सुस्त तरीन कौम है, आप अल्लाह की कुदरत कहिए या अल्लाह नजर बस से बचाए, तीनों पोजीशन किसने ली है? हम लोगों ने लिए। सूडान के बारे में कहा जाता है मुस्लिम कंट्री है, सुस्ती में नंबर वन, इतना सुस्ती में नंबर वन है कि कहा जाता है कि किसी जो सरकारी लोग हैं वहां पे, हो सकता है निचला तबका आवाम में सेट हो लेकिन जो सरकारी लोग हैं, जाहिर है हुकूमत तो सरकारी लोग ही चला रहे होते हैं ना, तो सूडान के बारे में मशहूर है कि किसी सूडानी से पूछा जाए आप सुबह उठ के सबसे पहले क्या करते हैं, वो कहता है आराम करते हैं। सूडान के सरकारी दफ्तरों के बारे में मशहूर है कि वहां सरकारी मुलाजिम सुबह दफ्तर में जाते ही क्या करते हैं? आराम। अब हो सकता है कोई सूडान वाला मुझ पर एतराज करे, भाई एक साल पहले की रिपोर्ट है, हो सकता है अब आप दुनिया के एक्टिव तरीन मुल्कों में आ गए हो, एक डेढ़ साल पहले की रिपोर्ट में पेश कर रहा हूं मैं, अब आप पर इल्जाम नहीं लगा रहा। हो सकता है कोई आए हो वहां पर बुजुर्ग, उन्होंने पूरी निजाम यूं करके पलट दिया। सुस्त तरीन लोगों में नंबर वन, ये हमारे लिए बाइस इफ्तिखार है कि हम नंबर वन में अल्हम्दुलिल्लाह नहीं है, अल्लाह नजर बद से बचाए हम लोगों को। दूसरे नंबर पर कहा जाता है मिस्र, ये भी इस्लामी कंट्री है या नहीं है? सऊदी अरब के बारे में भी कहा जाता है दूसरा या तीसरा नंबर है, हो सकता है मोहम्मद बिन सलमान ने आके कहते हैं कि कुछ एक्टिव किया है कौम को वल्लाहु आलम, लेकिन दो तीन साल पहले के मुताबिक दूसरे या तीसरे नंबर पे कौन था? सऊदी अरब और मिस्र। इख्तलाफ है कि कोई कहते हैं मिस्र सेकंड नंबर पे आता है, कोई कहते हैं नहीं जी सऊदी अरब, ये दोनों क्या है? और ये तो इस्लाम का मरकज है, मिस्र तो मूसा अलैहिस्सलाम और पैगंबरों का मस्कन है। और उसके बाद अल्लाह ने हम गरीबों को ये एजाज दिया है कि हम तीसरे या चौथे या पांचवें नंबर पे आते हैं, ये एजाज किसको दिया अल्लाह ताला ने? हमें। यहाँ सरकारी मुलाजिमों में भी चंद एक को छोड़कर अच्छे बुरे हर जगह होते हैं, बहुत अच्छे अच्छे लोग भी सरकारी मुलाजमीन में हैं जो हमने अपनी आंखों से देखे हैं, एक्टिव हैं, लेकिन मेजॉरिटी की बात हो रही है। और पब्लिक में भी कभी आपने देखा कि 8 बजे शादी में खाना लिखा हुआ हो, कोई माई का लाल ऐसा है जो 8 बजे पहुंच जाए? भाई शादी दफ्तर में क्या लिखा होता है, 8 बजे डिनर खाना खुल जाएगा, दूल्हा भी नहीं पहुंचा होता, उसको पता है ये झूठ है, किसी का बाप भी 8 बजे नहीं पहुंच, ये लिखने के हैं, हाथी के दांत दिखाने के और हैं, खाने के और हैं। 8 का मतलब है 11, 11:30 बजे दुल्हन नहीं पहुंचती, दूल्हा नहीं पहुंचता, बाकी कौन पहुंचेगा। मैं जापान में था ना, तो वहां मैंने लोगों से पूछा, वहीं के मकामी लोगों से जो वहीं पैदा हुए हैं, रिपोर्ट में जो तलब करता हूं ना उन लोगों से नहीं पूछता जो मेरी तरह विजिट के लिए गए हुए हैं। देखो एक रिपोर्टें होती हैं अखबारों की, किताबों की, एक रिपोर्ट होती है मुशाहिदे की। मुशाहिदे की रिपोर्ट ज्यादा ऑथेंटिक होती है बनिस्बत किताब की रिपोर्ट के। एक जापानियों का आप किताबों में पढ़ते हैं, एक है वहां जाके वहां के मकामी लोगों से उनके बारे में पूछना, एक से नहीं बीसियों से पूछना, तो कौन सी रिपोर्ट ऑथेंटिक होगी? तो मुशाहिदा। लोग कहते हैं इनके यहां अगर आपने किसी को टाइम दिया कि मैं 8 बजे पहुंचूंगा और आप 8 बजे नहीं पहुंचे तो यूं समझो कि वो दायरा इस्लाम से खारिज है, इनके दायरा इस्लाम से नहीं आई मेरा ख्याल है बात। ये इतना बड़ा जुर्म है कि इसने झूठ बोला है। और हमारे यहां अगर आपने 8 बजे का कहा और आप 8 बजे पहुंच गए तो मेंटल हॉस्पिटल में जमा करा देंगे, इतना बेवकूफ, 8 का कहा और 8 ही को पहुंच, डेटें टाइम पे नहीं लग रही, नहीं आई बात। जो डेट है ना, जो डेट मारनी होती है उसमें लेट पहुंच रहा होता है बंदा। मैं यहां निकाह पढ़ाता हूं, लड़कों ने डेटें मारी, इश्क मुआशके हुए, कई साल इस्तिहारे चले, खुदकुशी की धमकियां दी, उसके बाद तय हो गया, अब्बा भी मान गए, अम्मा भी मान गई, मजबूरी में चल भाई दे देते हैं यार, पूरा खानदान बेजार आ गया, चलो इन दोनों की शादी करा दो, शादी तय हो गई, निकाह मुफ्ती तारिक मसूद से पढ़वाएंगे, मुफ्ती तारिक मसूद ने टाइम दे दिया जी 6 बजे 5:45 बजे हमारे असर की नमाज है, आप पहुंच जाए, कम वक्त वहां भी आधा घंटा लेट होगा। अबे तुझे इतने पापड़ बेलने के बाद तुझे तेरी माशूका मिल रही है, उसमें भी तू आधा घंटा एक घंटा निकाह में लेट पहुंच रहा है, तो कौन सा काम तू टाइम पे करेगा फिर? नहीं आ रही मेरा ख्याल है बात समझ में। उसमें भी तू निकाह में आधा एक घंटा, बाद दफा असर के बाद निकाह होता है, मगरिब तक नहीं पहुंचा होता दूल्हा, एक्चुअली मैं ट्रैफिक में फंस गया था, एक्चुअली ये हो गया था। भाई जब आपको पता है ट्रैफिक तो है, फंस भी सकते हो, तो ऐसे टाइम पे निकलो ना कि आपको पता हो कि ट्रैफिक भी हो तो भी मैं पहुंच जाऊं। तो मैं उस दूल्हा से कहता हूं जो अपनी शादी में भी लेट पहुंच रहा है, वो दुनिया में कोई काम टाइम पे नहीं कर सकता, हो ही नहीं सकता कि ये दुनिया में कोई भी काम टाइम पे करे। ये तो सुस्ती हमारी कौम का थोड़ा मसला नहीं है बल्कि बहुत, इससे इस्लाम बदनाम होता है, पता है आपको, इस्लाम बदनाम होता है इससे। सहाबा अगर सुस्त होते, हमारे असलाफ अगर सुस्त होते, दुनिया फतह करते वो, कुस्तनतीनिया फतह कर लेते वो, है भाई, यूरोप तक उनकी फौजें दाखिल हो जाती। तो भाई इस्लाम बुरा नहीं है, इस्लाम का जो तसव्वुर पेश किया जा रहा है वो तसव्वुर ना मुकम्मल तसव्वुर पेश किया जा रहा है, मुकम्मल तसव्वुर पेश नहीं किया जा रहा। मुझे सफर में लोग मिलते हैं, फलाने दाढ़ी वाले ने चूना लगा दिया, फलान तहज्जुद गुजार है, पैसे लेके भाग गया, टाइम पे दे नहीं रहा वगैरह। मैं कहता हूं या तो उस फ्रॉडी आदमी ने दाढ़ी रखी है, फ्रॉडी आदमी भी दाढ़ी रख सकता है, या ये कि उसने जो बयानात सुने उसमें सिर्फ नमाज रोजा सुना है, माली मामलात नहीं सुने। दो लोगों से ना मुझे बड़ी नफरत है, और मैं ये नहीं कह रहा कि मैं खुद उस मैयार पे पूरा उतरता हूं, हो सकता है उस वजह से मुझे अपने आप से भी नफरत हो। एक सुस्त, मुझे सुस्त जहर लगता है, मेरा दिल चाहता है इसको पकड़ के मारूं मैं, एन मुमकिन है मैं भी सुस्त हूं, लेकिन इंसान को अपनी बुराई बुरी नहीं लगती, हमेशा दूसरे की बुराई बुरी लगती है। हो सकता है मैं भी हूं, आप समझे कि यार पता नहीं मुझसे आप कितने एक्टिव होंगे, देखो अपनी गंदगी से नफरत होती है इंसान को ना, दूसरे की गंदगी से नफरत होती है, लेकिन नफरत होना इसकी अलामत है, इसको गंदगी बुरी तो लगती है ना, अपनी इसलिए नहीं लग रही कि वो अपनी है, वरना गंदगी से, बहुत से लोगों तो गंदगी से नफरत ही नहीं है, गटर में यूं करके डुबकी लगा के दूसरे गटर से निकल आएंगे, उनको नफरत ही नहीं है, तो ये ज्यादा बड़ी बुराई है। तो हो सकता है मैं भी सुस्त हूं, लेकिन सुस्ती से नफरत होना बहरहाल मेरी एक पॉजिटिव चीज है या नहीं है? जब नफरत होती है तो इंसान अपनी इस्लाह की भी कोशिश, देखो गंदगी से नफरत हो तो कोशिश तो होती है ना गंदगी जिस्म से दूर हो, बाकी सुस्ती की वजह से कोई ना नहाए। तो मैं कभी यह दावा नहीं करता मैं बहुत एक्टिव हूं, मैं सुस्त नहीं हूं, लेकिन मैं ये दावे से कहता हूं मुझे सुस्त आदमी क्या लगता है, जहर लगता है, चाहे मेरे अंदर ही क्यों ना हो। हमारे नबी ने पनाह मांगी है, अल्लाहुम्मा इन्नी आऊज़ु बिका मिनल जुबुन व मिनल कसल, ए अल्लाह बुजदिली से तेरी पनाह मांगता हूं, ए अल्लाह सुस्ती से तेरी पनाह मांगता हूं। बुजदिली में बहुत सारी चीजें दाखिल हैं, जब समझ में भी आ गया दो शादियां करना सवाब है और औरतों की जरूरत है, फिर भी डर रहा है, करने के बाद टांगे कांप रही हैं। अबे छोड़ यार, जिना करने के बाद तो कुछ नहीं होता, शादी करने के बाद तेरी टांगे क्या कर रही है, फिर बीवी को धमकी दे रहा है, मैं एक्चुअली तुम्हें छोड़ना चाहता हूं, मैं दबाव में नहीं आ सकता। अबे इसको भी दिल चाहता है, रख के क्या लगाओ, आदमी बन, पजामा क्यों बना हुआ है तू, आदमी और पजामे की शक्ल भी वही होती है आदमी जैसी, ऊपर एक शर्ट लटका दो नीचे भाई, एक टी शर्ट लटका दो नीचे एक पजामा लटका दो, बिल्कुल आदमी जैसा लगेगा नहीं लगेगा, लेकिन उसमें रूह नहीं है, उसके जज्बात नहीं है। आदमी वो होता है जो पजामा ना हो, जब कर लिए भाई तो उसको क्यों लटका रहे हो यार, तुम बोलो यार, अब ऐसी की तैसी, दोनों को दोनों के बराबर हुकूक होंगे, जिसने जो उखाड़ना है उखाड़ ले, ये किया करो, मुझे फोन नहीं किया करो कांपती हुई टांगों के साथ, और फिर आ जाते हैं यहां पे मैंने कर लिए, मैं बेवा से की है, उसके बच्चों को देखिए इसमें क्या बुराई है, और मैं तो समझा रहा हूं अपने सालों को, देखो मैंने कोई गुनाह तो नहीं किया, मैंने कहा समझा क्यों रहा है, धमकी दे पागल आदमी, ये कोई समझाने की चीज है, समझा रहा है देखें एक्चुअली मैंने को, मैं अगर जिना करता, उनको लग जाते हैं हाई अल्लाह हुई अल्लाह वाला है, दो चपट पड़ेंगे तलाक दे देगा उसको, उनको इसी स्टाइल से अंदाजा हो जाता है। नहीं यार मेरा ख्याल है बात कैसे समझाए यार, दोबारा से ये, क्योंकि बहुत होता है ना इसलिए दोबारा से, आपने दूसरी कर ली, बेवा से की, तलाक याफ्ते से की, जिसके नेकी होने में कोई शुभा नहीं हो, सहारा दे दिया, बयान सुने या अल्लाह रसूल की तालीमात पर अमल करने की नीयत से आपने कर ली। अब जाहिर है ऐसा नहीं होगा कि आपके साले मिठाई के डब्बे लेकर आए आपके पास, ठीक है ना, आपकी वाइफ कहे माशाल्लाह आज मुझे पता चला कि मेरा मियां वाकई मर्द का बच्चा है, वेल डन वेल डन, लोग समझते हैं ऐसा होगा, साले कह रहे हो, साले मिठाई के डब्बे लेके आ रहे हो, सुसर साहब का फोन आए, खानदानी हो गया यार, मेरी भी करा दे अब, ऐसा बिल्कुल भी नहीं होता और होना भी नहीं चाहिए, चाहिए भी नहीं ना, किसी की बहन पे सोकन आई है वो थोड़ी लड्डू बांटेगा यार, उसको तो तकलीफ होना एक नेचुरल है, तबीयी चीज है, बाप को तकलीफ होना एक नेचुरल और तबीयी चीज है, तो उसमें तरीका यह है जब कर लिए दोनों के सेम हुकूक हैं, पहली को मोहब्बत से एक दफा बताओ, बेगम मेरे दिल में तुम्हारी कोई कमी नहीं है, और अपने अमल से भी साबित करो कि तुम्हारी मोहब्बत में कमी नहीं है, सिर्फ जबानी नहीं अपने अमल से, उसको टाइम दो, उसको मोहब्बत दो। कितने लोग जो मालदार हैं, अब गरीब तो ये नहीं कर सकता, गरीब तो बेचारा यहीं से घुमा के ले आएगा, जावेद निहारी खिला के ले आएगा, मालदारों को मैं कहता हूं यार पहली बीवी को दुबई घुमा के लाओ, ऐसा हुआ है एक आदमी ने दूसरी शादी की, बहुत तकलीफ हुई पहली को, मैंने कहा इसको दुबई के टूर पे ले जा भाई, तू लटका के ना छोड़ो, उसको दुबई घुमा के लाए मुख्तलिफ मुल्कों में, टाइम अब उसको मैनेज, उसको जख्म उसको पहुंचा है ना, तो जो जायज हक है वो उसको दिया जाएगा, यहां तक ठीक है, यहां तक दबाव भी कबूल करो, ये उसका जायज मुतालबा है, ठीक है ना, इससे आगे बढ़ने की जरूरत नहीं। आगे क्या है, साले कहते हैं छोड़ दे उसको वरना तेरे को छोड़ेंगे नहीं हम, जब ये स्टाइल हो ना तो फिर ये क्या कर रहा होता है, देखो मैंने कोई बुरा तो नहीं किया ना, देखो
जायज है। देखो मुफ्ती तारिक मसूद साहब का ये वाला क्लिप सुनो, इसमें ये इसी इश्काल का जवाब है जो तुम कर रहे हो। वो समझ जाता है कि ये पजामा है, ये आदमी नहीं। उसके बाद वो खानदान आप पे सर पे चढ़ेगा, दूसरी को छोड़ो, तलाक दो, वरना बायकॉट, जायदाद से आंख, और ये और वो। फिर ये बेशरम आदमी क्या करता है, छोड़ देता है। और फिर दूसरी नंबर की बेशर्मी पता है क्या होती है, फिर सेकंड वाइफ के सामने मजलूम बनने के लिए कि देखो मैं तो नहीं छोड़ना चाहता था, मैंने तो इसीलिए की थी कि मैं रखूं, लेकिन मुझ पे एक्चुअली दबाव इतना था, इतना प्रेशराइज किया गया है, और गुस्से में मैंने तलाक दे दी है, मेरा इरादा बिल्कुल भी नहीं था। औरत कमजोर दिल की होती है, वो भी रोना शुरू कर देती है, बस करो, मुझे बहुत रोना आ रहा है, काइंडली मजीद मत रोना, वाकई तुम क्या हो, मजलूम हो, मुझे पता है तुम्हें मुझसे बहुत मोहब्बत है, लेकिन वाकई तुम असल में तुम्हारी जो पहली बीवी है ना, उसका भाई दो नंबर है, उसका बाप दो नंबर है। एक खातून ने मुझे ऐसे ही फोन किया, मेरे शोहर पे एक्चुअली दबाव इतना था। मैंने कहा इसको फेवर मत दो, औरत कमजोर है ना, वो दबाव वो आ जाती है बातों में, चिकनी चपड़ी बातों में। वो कहती है ऐसे मेरे हस्बैंड तो नहीं चाहते थे, लेकिन एक्चुअली दबाव इतना था उनके ऊपर। मैं कहता हूं उल्लू पहले छोड़ा है तुम्हें, अब तुम्हारी नजरों में बुरा बनने के बजाय क्या बन रहा है, अच्छा। ये चाहता है कि इज्जत भी मेरी उसी तरह रहे इस औरत की नजर में जैसे पहले थी, काम भी अपना पूरा कर लिया और इज्जत भी बहाल रहे। भाई कुछ तो हो ना, तूने काम अपना पूरा कर लिया तो जलील तो हो ना उसकी नजरों में। तो मैं उन खवातीन से कहता हूं बेवकूफ बना रहा है, दबाव वबाव क्या, कौन दबाव दे सकता है यार किसी के ऊपर। आप बोलो भाई ऐसी कि तैसी जो होना था हो गया है, आदमी बनो। तो साले जब फोन करे ना कि अबे तूने ये क्या कर लिया, तूने ये जो बात तमीज की है वो तमीज से करो, यार मैं आपके गम को पहचानता हूं ठीक है, लेकिन देखो आपकी सिस्टर को, आपकी बेटी को मोहब्बत में कोई कमी आए, कोई हकूक में कमी आए, मेरा गरीबान पकड़े, ये बात बिल्कुल माकूल। एकदम से गुस्सा ना हो, तरीका बता रहा हूं आप लोग को, दूसरी शादी के बाद जो कुछ होता है ना उससे निमटने का तरीका बता रहा हूं। फिर भी अगर बदमाशी करते हैं बोलो ऐसी की तैसी, क्या बोल रहे हैं की तैसी, वो कह रहे छोड़ दो उसको, बोले ऐसी की। अब मैं कोई गालियां तो नहीं दे सकता ना मेंबर पे बैठ। खैर मैं बात अर्ज कर रहा था, देखो नबी सल्लल्लाहु अलैहि वसल्लम ने बुजदिली से पनाह मांगी। अच्छा बाज दफा देखने में लगता है बुजदिली है, हकीकत में बुजदिली नहीं होती, मसलहत होती है। लोग कहते हैं ना फलां के खिलाफ बयान दे दो, फलां के खिलाफ बयान दे दो, नहीं दे रहे इसका मतलब बुजदिली है, बुजदिली नहीं है। कुछ जाहिल लोग सोसाइटी में होते हैं जो आपके खिलाफ बोलते हैं, धमकियां देते हैं, ताकि हम भी आगे से क्या दें, धमकी दें, जब अगले की धमकी आएगी हम भी धमकी देंगे, YouTube की दुनिया में एक नया फड्डा शुरू हो जाएगा। तो फिर ऐसे मौके पे आलिम खामोशी इख्तियार करता है, जो समझदार उलमा होते हैं वो क्या करते हैं, खामोशी। इसलिए कि कुरान कह रहा है वइदा खातबहुमुल जाहिलून कालू सलामा, जाहिल लोग चाहते हैं आपको धमकियां देके ताकि आप उनके खिलाफ तकरीरें करें और जो आप असल काम कर रहे हैं उससे रह जाएं आप। तो उस खामोशी के लोग क्या समझते हैं, बुजदिली, देखो डर गया, देखो बुजदिल आदमी है। फिर वो प्रोपेगेंडा करते हैं, आपको गैरत दिलाते हैं कि आप बोलो, अगर आप उनकी बातों में आके बोलना शुरू कर दिया इसका मतलब आप बहादुर नहीं हो बल्कि आप परले दर्जे के बेवकूफ हो, कि जो बातिल चाहता था आपने अपने आप को उसी बहस में डाल दिया। तो मसलहत और बुजदिली दोनों बिल्कुल अलग अलग चीजें हैं, समझते हो। तो अल्लाह का शुक्र है हम मसलहतन बहुत सी चीजों पर खामोश हो जाते हैं, बुजदिली की वजह से। मैं अल्लाह से उम्मीद करता हूं इंशाल्लाह कि मैं बुजदिली की बेस पे खामोश नहीं होता, समझते हो। मसलहतन बाद लोग धमकियां देते हैं, ये कर देंगे वो कर देंगे, इग्नोर करते हैं, जान दे यार, नाम भी नहीं लेते उनका, ठीक है छोड़ो। वजह उसकी है कि उनका तो काम ही यही है, हम भी अगर धमकियां देंगे तो एक नई जंग छिड़ जाएगी यूट्यूब पे, उससे क्या फायदा होगा, जो काम हमारा है वो रह जाएगा। तो ऐसे मौके पे कुरान की तालीमात है फाफू वसफू, नरंदाज करो, माफ करो, दरगुजर करो, ताकि आपका जो असल हदफ है, जो आपका असल काम है, आप किसी के बहकावे में आके अपने असल काम को ना छोड़े। समझते हो कि नहीं समझते। तो मैं बात अर्ज कर रहा था मेरे भाई, अल्लाह के नबी ने पनाह मांगी बुजदिली से भी, और कसल किसे कहते हैं, سستی سے بھی, ومن البخل کنجوسی سے بھی. یہ بھی بہت بڑا عیب ہے, جیب سے پیسہ نکلتا ہی نہیں ہے. لیکن ابھی میں ایک چیز کو فوکس کروں گا, سستی کو, کیونکہ اس کا نیند سے بڑا گہرا تعلق ہے. تو ہمارے ہاں خانقاہیں ہوتی ہیں, اہل اللہ الحمدللہ لوگوں کی تربیت کر رہے ہیں, لیکن ایک کامن مسئلہ جو ہمیں دیکھنے میں آتا ہے دینداروں میں بھی, جس کی طرف ہماری توجہ نہیں ہے, وہ مسئلہ ہے سستی. سست آدمی نہ دین کا نہ دنیا کا. تو میں سوچ رہا ہوں اپنی اصلاح کے لیے بھی اور آپ لوگ کی اصلاح کے لیے بھی نا, ایک ڈیجیٹل خانقاہ, جس کا میں تجربہ ایک دفعہ کر چکا ہوں. اس خانقاہ میں کیا تھا, تین دن ہم نے لوگوں کو بلایا تھا, چھ سات سال ہو گئے. تو بھائی صبح اتنے بجے تمہارے باپ کو بھی اٹھنا ہے, سمجھتے ہو؟ اس کے بعد تہجد پڑھ کے دعا مانگنی ہے, معمولات پورے کرنے, پھر جاگنگ کرنی ہے ہر مرید کو, ٹھیک ہے؟ شیخ بھی دوڑے گا, شیخ میں تھا, شیخ بھی کیا کرے گا, دوڑے گا, شیخ کا باپ بھی دوڑے گا. کیونکہ اگر پیر دوڑ نہیں سکتا اور جوان بھی ہو پیر, تو مشائخ ہوتے ہیں, بزرگ ہوتے ہیں, وہ الگ بات. تو بھائی جو دوڑ نہیں سکتا نا, وہ دنیا میں کوئی کام نہیں کرے, اس کی صحت ہی ٹھیک نہیں ہوگی تو کیا کام کرے گا, وہ تو کولیسٹرول کا ڈبا ہوگا, گھی کا ڈبا ہے. گھی کے ڈبے سے آپ کیا امیدیں لگاؤ گے, ہے بھائی؟ چل نہیں سکتا, دوڑ نہیں سکتا. تو اس میں ہم نے یہی کیا, اس میں پروفیسر تھے یونیورسٹیوں کے پاس, بڑے اچھے اچھے لوگ آئے تھے. ہم نے کہا آپ صبح دوڑیں گے, اب وہ دوڑ رہے ہیں. اب جس کو دوڑنا نہیں آتا, پہلے ہم نے کہا آپ واک کریں, تھوڑا تیز واک کریں اتنی دیر, پھر آہستہ آہستہ ہلکا ہلکا دوڑیں. دوڑیں گے, واک سے کام نہیں بنے گا, دوڑنا ہونا چاہیے. میں نے ایسے ایسے کیس دیکھے جن کو میں بہت زیادہ پرفیکٹ سمجھتا تھا, سمجھتا تھا ان کی صحت تو ہٹو بچو ہے, یار چار قدم دوڑے اور گر گئے. آپ اندازہ لگاؤ, جب یہ حال ہو کہ آپ چل نہیں سکتے, آپ دوڑ نہیں سکتے, تو آپ دین یا دنیا کے کسی کام کے ہو سکتے ہو آپ؟ یہ تو کیا, یعنی نہ اللہ کا نہ اللہ کے بندوں کا. جو سست آدمی ہے وہ پانچ ٹائم تکبیر اولیٰ کے ساتھ نماز پڑھ سکتا ہے؟ وہ تو اٹھنے اٹھنے میں گھنٹہ لگا دے گا. تو اس ان میں ہم نے دوڑایا. تو ہمیں پتہ ہے کیا کرنا ہے اپنی اصلاح کے لیے نا. دیکھو جو نوجوان اخلاقی برائیوں میں ہے نا, اخلاقی برائیوں میں, میں ان سے صرف یہ کہتا ہوں کہ تم اپنے سونے اور اٹھنے کی ٹائمنگ کنٹرول کر لو, 50% سے زیادہ اخلاقی برائیاں تمہارے اندر ختم ہو جائیں گی. صرف سونے اور اٹھنے کے ٹائم کو کیا کر لو, بولو, ٹھیک کر لو. جو لوگ رات کو جلدی سوئیں صبح جلدی اٹھیں, 50% گناہوں سے اللہ ان کو ویسے ہی بچا لیتا ہے. تو بھائی یہ بھی ہمارے مذہب کا حصہ ہے. اور نبی صلی اللہ علیہ وسلم نے کیا فرمایا, المؤمن القوی احب الی اللہ من المؤمن الضعیف. طاقتور مومن اللہ کو کمزور سے زیادہ محبوب ہے. دنیا میں ہر قوم کو کمزور لوگ چاہیے یا طاقتور لوگ چاہیے, بولو؟ دنیا میں جتنے بھی کنٹری ہیں وہ کیا چاہتے ہیں, کہ ہماری عوام صحت مند ہو یا بیمار ہو؟ صحت مند ہو, کیونکہ کنٹری ترقی کرے گا, قوم پہ بوجھ نہیں بنے گا. تو نبی صلی اللہ علیہ وسلم کیا اپنی امت کے بارے میں یہ چاہیں گے کہ سارے لنگڑے لولے آڑے ترچھے موٹے اور کولیسٹرول کے ڈبے ہوں؟ کیا چاہیں گے نبی صلی اللہ علیہ وسلم؟ نہ ان میں دماغ میں سوچنے کی صلاحیت ہو, نہ چلنے کی, نہ پھرنے کی, کھا کھا کے بس دھماکے کے ساتھ ایک دن انتقال کر جائیں. کیا نبی یہ چاہیں گے؟ ہمارے نبی تو اپنی امت پہ فخر کریں گے قیامت کے دن, تو کیا ہم جیسوں پہ فخر کریں گے؟ بولو نا کیا ہو گیا. نبی کہیں گے یہ میری امت, اس میں ہمارا بھی شمار ہوگا, پاکستانی کہیں لائن میں کھڑے ہوئے ہوں گے. تو ہم جیسے نالائق مارکیٹ میں آ رہے ہوں گے جو صبح 11 بجے سو کے اٹھتے تھے اور رات کو 4 گھنٹے سونے کی کوشش میں لگاتے تھے, پھر صبح 11 بجے سو کے اٹھ کے دوبارہ جاگنے کی کوشش میں لگے رہتے تھے. تو بھائی یہ ہمارے مذہب کا حصہ ہے, اپنے آپ کو چست بناؤ, سستی کو مارکیٹ سے ختم کرو. گرمی لگ رہی ہے, لگنے دو, ٹھیک ہے نا, پسینہ نکالو اپنا. سردیوں میں سردی لگ رہی ہے, بولو, लगने दो, कुछ नहीं होता। और बच्चों को बिल्कुल छुई मुई बनाने की कतन जरूरत नहीं है, बच्चों को कुछ भी नहीं होता इतनी जल्दी। ये लोग कहते हैं हाय मेरे बच्चे को गर्मी बहुत लग रही है, बच्चा ऐसा लाइफ को एंजॉय करता है ना, वो इन फजूल चीजों की तरफ उसकी तवज्जो होती है। हमें याद है बचपन में इतनी गर्मी दाने निकला करते, फुजारे रहते थे, बाकी सारी लाइफ को फुल एंजॉय करते थे। बच्चों को थोड़ी इतनी टेंशन होती है जितनी बड़ों को होती है। दाने कभी निकल जाते थे ना हमारे, मुझे याद है एक दफा ये मेरी पूरी टांग फोड़े फुन से निकल गया ना, कोई वायरल फैला हुआ था, क्या था, बच्चा था मैं, पूरी टांग में क्या निकले हुए थे फोड़े। अब्बा हमारे मना करते थे, फिर भी हम छुपके हॉकी खेलने जाते थे हम उसी टांग के साथ। अब एक फोड़ा भी निकल जाए ना किसी काम के नहीं रहते, पूरी टांग मेरी भर गई थी, अभी तक निशान बाकी है उसके, टीप पड़ गई थी, फिर भी हम जा रहे हैं हॉकी खेलने। ये मुझे वाकया क्यों याद रह गए आपको बताने के लिए कि बच्चा तकलीफों को ज्यादा लिफ्ट बोलो नहीं कराता। इसलिए बच्चों को नहीं हाय मेरे बच्चे को गर्मी लग रही है एसी चलाओ एसी चलाओ, उसको नहीं पता चल रहा होगा, वो पसीना निकलेगा, उसको गर्मी दानों का भी पता नहीं चलता। उसको खुदा के लिए छुई मुई मत बनाओ, उसको थोड़ा सा स्ट्रांग करो, उसको गर्मी झेलना सिखाओ, गर्मी बर्दाश्त करना सीख जाए, ये उसकी सेहत के लिए ज्यादा जरूरी है। नहीं सीखेगा ना, कल हम जो स्कूल में लाइन लगा के खड़े होते थे ना जब, तो जितनी बर्गर फैमिलियों के बच्चे थे ना, 8 बजे हमारी वो लाइन लगती थी स्कूल में, कौमी तराना होता था, दुआएं जब सब स्कूलों में होता है, तो जिस गर्मियों में पता है क्या होता था, जून में 8 बजे 4-5 लड़के लुढ़क जाते थे उसमें, जो बर्गर फैमिलियों से जिनका ताल्लुक था, 4-5 क्या हो जाते थे लाइन में खड़े खड़े, भाई 8 बजे असेंबली हो रही है, 15 से 20 मिनट का वो टाइम था, 15 से 20 मिनट उन बर्गर फैमिलियों के लिए 15 मिनट तक धूप में खड़ा होना उनके लिए मुमकिन नहीं, गिड़ करके गिरते थे। फिर हमारे टीचर परेशान हो, भाई डिहाइड्रेशन, इसको ग्लूकोज पिलाओ, उसको ये कराओ, उठा के लेके जा रहे हैं, हम हैरान होते थे, अबे इसको हो क्या गया है। तो जब इंसान मशक्कतों का आदि होता है उसके लिए रोजा रखना भी आसान, उसके लिए तहज्जुद पढ़ना भी आसान, उसके लिए नमाज पढ़ना भी आसान, उसके लिए माँ और बाप की कड़वी कसीली को बर्दाश्त करना भी आसान, क्योंकि उसके अंदर बर्दाश्त की ताकत। अक्सर मालदार घरों के बच्चे, 100% की बात नहीं कर रहा, अक्सरियत की बात कर रहा हूँ, कोई ये ना समझे मेरे बारे में हो रहा है, भाई सबकी बात हम कर ही नहीं रहे। अक्सर मालदार घरों के बच्चे बदतमीज होते हैं, माँ बाप की नहीं सुनते। वजह उसकी ये, अब्बा ने टेम्परेचर को हमेशा मेंटेन रखा होता है, ठीक है ना, बच्चे को गर्मी लगने दी ना बच्चे को सर्दी। अब जिस कमबख्त से 27 का 28 वाला टेम्परेचर बर्दाश्त ना हो, वो अब्बा जब उसको डांटेंगे तो इसको कहां से बर्दाश्त होगा, क्योंकि उसकी गर्मी 40 से ऊपर की होती है जब अब्बा की डांट पड़ती है, 40 डिग्री से ऊपर की गर्मी होती है जब अब्बा डांटते हैं ना किसी को, और आपने हमेशा इसको 27 पे सेट कर दिया है, 26 या 27 पे, कोई 24 पे सेट हुआ हुआ है, कोई 23 पे सेट हुआ हुआ है। मैं तो सफर करता हूं ना लोगों के साथ, यार मुफ्ती साहब इसी का जो है ना 24 कर दे, मैं 24 पे सेट हूं। कोई कह रहा होता है यार ये इतना कर दे, मैं इस पे सेट हूं। हर आदमी कब्र में जब जाओगे ना, वहां भी एसी लगवा देना। तो अब मालदारों के यहां क्या होता है, औरतें शोहर की थोड़ी सी डांट बर्दाश्त नहीं करती, शोहर थोड़े से बीवी के नखरे बर्दाश्त नहीं कर पाता, घर टूटते, तलाक का रेशो गरीबों में कम है मालदारों में बोलो ज्यादा, मां बाप की नाफरमानी का रेशो गरीबों में कम है मालदारों में ज्यादा, डिप्रेशन स्ट्रेस खुदकुशियों का रेशो गरीबों में कम है मालदारों में बोलो ज्यादा। ये किताबों की रिपोर्ट नहीं है, ये मुशाहिदे की रिपोर्ट है। तो सवाल पैदा होता है भाई क्यों ज्यादा है, वजह उसकी एक ही है, पैदाइश से लेके बुढ़ापे तक बच्चे को एक टेम्परेचर पे उन्होंने क्या कर दिया है सेट, मुशक्कतों का आदि नहीं बनाया ना, बच्चों से घर में काम ले रहे होते हैं कि पानी पिला दो ये कर दो, नहीं, जब हमने सर्वेंट रखा हुआ है हमारे यहां नौकर काम करते हैं, हम बच्चों से काम नहीं लेंगे। तो बच्चा बचपन से क्या बनता है, छुई मुई बन जाता है, वो डिप्रेशन का शुरू से ही मरीज बना हुआ हो। तो भाई काम लिया करो उससे, उसको गर्मी भी लगने दो, उसको सर्दी भी बोलो लगने दो, तो उससे फायदा होगा। तो पूरा बयान आज मेरा इसी पर हो गया। तो ये इसलिए ना कि मैं बहुत दिनों से बहुत गुस्सा आ रहा था मुझे, हर आदमी ही यू हाय पसीना, ये भाई बस कर यार, ये आज पहली दफा नहीं है, कराची को आबाद हुए सदियां हो चुकी हैं, हमेशा ऐसे ही होता रहा है, इतना शोर कभी भी किसी ने नहीं मचा, अब बहुत मचाने लगे। मैं जब बाहर गया ना, अबे तुम कराची में रहते कैसे हो, हुई हुई ऐसे करके ना इतनी, मैंने कहा भाई सारी दुनिया रह रही है, कितनी करोड़ों की आबादी है कराची की, सर्दी भी तो होती है माशाल्लाह, और कराची वाले जरा सी सर्दी पड़े हाल देखो यार आप इनका, कराची में ज्यादा सर्दी तो पड़ती नहीं है। यहां मैंने फजर में ऐसे लोग देखे हैं नवंबर में, वो कोट सर्दियों में पहन के फजर पढ़ने आते हैं, जो साइबेरिया में नहीं बर्फ में लोगों ने पहना हुआ होता, साइबेरिया में बर्फ में जो पहना हुआ होता है ना, फजर में वो कोट पहन, मैं उससे कहता हूं मारेगा क्या, टेंशन से मारेगा ये, बस कर भाई बस कर। आप सबको सबको पता है कराची में इतनी सर्दी पड़ती ही नहीं है कि पूरी सर्दियों में स्वेटर पहनने की भी नौबत आए। मैंने कराची में सर्दियों में जैकेट सिर्फ उस वक्त पहनी है जब मैं बाइक पे जामे तो रशीद जाता था, क्योंकि एहसानाबाद का खुला एरिया है, सुबह सुबह फजर के बाद हवा लगने का खतरा होता था, बस इस दौरान जैकेट, वरना मैंने जैकेट को देखे हुए वंस अपॉन अ टाइम जैकेट या स्वेटर देखे हुए अरसा बीत गया है। तो उसमें इतना छुई मुई बने हुए हैं लोग कि फजर में क्या पहन के आ रहे हैं, वो साइबेरिया वाले ड्रेसिंग में आ रहे हैं फजर। तो भाई इतना नहीं, थोड़ा सा लगने दो यार, थोड़ा सा कांप ही जाओगे ना, एकदम थोड़ी मरोगे, पहले कांपोगे फिर तबीयत खराब होगी, इस दौरान कुछ पहन लेना यार, एकदम से थोड़ी होगा, थोड़ा सा लगने तो दो। तो भाई हमारे मजहब का हिस्सा है सुस्ती बुरी चीज है, चुस्ती अच्छी चीज है, बुजदिली बुरी चीज है, बहादुरी बोलो ना, सबक याद करा रहा हूं मैं, खुद भी याद कर रहा हूं, मैं कोई फंटर नहीं हूं, मैं खुद भी ये चीजें याद कर रहा हूं, बहादुरी अच्छी चीज है, कंजूसी बुरी चीज है, सखावत अच्छी चीज है, और एक और चीज, रात को जल्दी सोना अच्छी चीज है, देर से सोना बुरी चीज है, सुबह जल्दी उठना अच्छी चीज है, देर से उठना बुरी चीज है। जो सुबह देर से उठेगा सारा दिन सोता ही रहेगा, चाहे 10 घंटे सो जाए वो, जो रात को जल्दी सो के जल्दी उठ जाएगा, थोड़ी देर सोएगा सारा दिन फ्रेश रहेगा। तो जब तक मेहनत मशक्कत की आदत ना हो, सुस्ती हमारी जिंदगी से ना निकले, उस वक्त तक मेरे भाई हम दुनिया की जलील कौमों में हमारा शुमार होगा, और हम बदनाम होंगे पूरी दुनिया में, और आपके इस्लाम में अट्रैक्शन भी नहीं होगी, गैर मुस्लिम आपके रोजे और नमाज को देख के नहीं आएगा, वो आपके लाइफ स्टाइल को पहले देखता है, वो कह रहा है ये रात भर सोते हैं फजर पढ़ के फिर सो जाते हैं, तो आपकी वो फजर से बिल्कुल भी मुतासिर नहीं होगा। देखो अल्लाह ने फजर रखी इसलिए, दुनिया में कोई ऐसा हो सकता है जो आपको उठा के दोबारा सुलाए है, ये कोई मैनेजमेंट हुई? अल्लाह ने फजर रखी इसलिए कि बस बहुत सो लिए, अब ये सोने का टाइम नहीं है, अल्लाह ने इसलिए, तो हमने ऐसी चालाकी की, हमने कहा अल्लाह तो हमें सुबह जल्दी उठाना चाहता है, ठीक है उठ जाएंगे फिर सो जाएंगे दोबारा, अल्लाह मियां कह अब तुम कर क्या रहे हो यार, मैंने उठाया इसलिए था कि बहुत सो लिए। देखो हर इबादत की एक हिकमत होती है कि नहीं होती, हर इबादत की एक हिकमत मसलत होती है, जैसे कुरान कह रहा है रोजा रखने की हिकमत क्या है, तुम्हारे कंट्रोलिंग पावर बढ़े और तुम गुनाह छोड़ो, हमने कहा अल्लाह कोई बात नहीं हम रोजा रखेंगे और फिल्म देख के रोजा पास करेंगे, गीबतें करके टाइम पास करेंगे, तो अल्लाह मियां कहेगा ना कि कमबख्तों मैंने तुम्हें रोजा जो रखवाया था ताकि गुनाह से बचने की ताकत बढ़े, तुम उल्टा उसी रोजे को पास ही गुनाह करके कर रहे हो, तो रोजा तो फिर भी हो जाएगा लेकिन ये कर क्या रहे हो तुम। हर इबादत में एक मसलहत है ना, तो फजर की नमाज में हिकमत और मसलहत यह है कि मुसलमान कौमों के कामों का आगाज फजर से शुरू हो। थाईलैंड में मैंने फजर में मार्केटें फुल खुली हुई देखी है, बहुत सारे कंट्री में फजर के वक्त सारी मार्केटें खुली हुई, कुल रश होता है बाजारों में, ہمارے یہاں آپ چلے جاؤ فجر میں. 12 بجے ایک دفعہ میں حیدری گیا ہوں تو مجھے لگا اسرائیل کے شہداج. لوگوں نے کہا ابھی تو ان کی صبح صادق بھی نہیں ہوئی ہے. تو اللہ میاں نے فجر اس لیے رکھی تھی کہ مسلم قوم کیا کرے گی فجر میں اپنے بوری کا لی امتی فی بکوری. ہاں حدیث میں آتا ہے اللہ نے صبح کے وقتوں میں برکت رکھی ہے کام میں. تو یہ امت ساری صبح صبح فریش ہو کے اٹھی ہوئی ہوگی, نماز پڑھ کے کاموں کا آغاز کرے گی. ہم نے ایسی تو ہم نے اسلام سے بھی 2 نمبری کی, ایسے ٹوپی باز قوم ہے یار ہم. اسلام سے بھی ہم نے 2 نمبری کی. ہم نے کہا اسلام ہمیں فجر میں اٹھا رہا ہے, کوئی بات نہیں ہم اڑ جائیں گے, اس کے بعد ہم دوبارہ کیا کریں گے. نتیجہ وہی نکلا پھر 11 بجے. ٹھیک ہے نا. تو یہ ساری فسادات ہیں ہماری سوسائٹی میں جس کی مجھے بھی اصلاح کی ضرورت ہے اور آپ کو بھی, تو مل جل کے اس کی اصلاح کر لینی چاہیے. میرے خیال ہے ہم سب کو انسان کا بچہ بن جانا ہے. اللہ عمل کرنے کی توفیق عطا فرمائے. وعلی اللہ البلا. یہ ہو گیا. ابھی جو آج میں نے بیان کیا ہے نا گرمی کے فضائل پر, پسینہ وسینہ یہ وہ, ڈی ہائیڈریشن ہوتا ہے نا ڈاکٹر کہتے ہیں تو یہ کرو وہ کرو. ہمارے مدرسے میں کچھ لندن سے کچھ طلبہ آئے تو وہ گرمی میں سارے او آر ایس پی رہے ہیں. ہم حیران ہوں ابھی کیا کر رہے ہو. تو انہوں نے کہا ایکچولی دیکھیں جب گرمی بڑھتی ہے پسینہ نکلتا ہے تو ڈی ہائیڈریشن کا خطرہ ہوتا ہے, تو پھر اس میں نمکیات کی کمی ہوتی ہے, تو نمکیات کی کمی میں پھر ہمیں اس نمکیات کو پوری ایک رپورٹ پیش کر دی. میں نے کہا بس کرو خدا کے لیے بس کرو. تو ساری زندگی سے لوگ گرمیاں جھیلتے آئے ہیں, گرمیوں میں کھیتوں میں کام کرتے آئے ہیں, تو ان کو شاید عادت نہیں ہے. وہ تو ظاہر ہے یو کے لندن سے آئے ہوئے لوگ ہیں, ان کے لیے تو شاید صحیح ہو وہ بات. تو آپ نے جیب میں او آر ایس کی پڑیا رکھیں یا پانی بنا کے رکھیں, او آر ایس کا پانی بنا کے بوتل ساتھ میں رکھی, پیئے نہیں, پینا نہیں ہے اس کو. وہ اس لیے کہ اللہ نہ کرے کوئی ایمرجنسی ہو گئی تو پی لیں. اور ایک دم سے کچھ بھی نہیں ہوتا, پہلے محسوس ہوگا آپ کو کچھ ہو رہا ہے. تو جب تک محسوس نہ ہو, میں نے دیکھا ہے محسوس کچھ بھی نہیں ہو رہا اور او آر ایس پہ او آر ایس پیے جا رہے ہیں لوگ, گرمی لگنے دے نہیں رہے ہیں. اب ڈاکٹر لوگ کہتے ہیں نا گرمیوں میں تربوز کا پانی پیئے اور وہ او آر ایس پیئے اور بڑھا دیں نمکیات کی کمی. بھائی وہ اس کے لیے ہے جو نمکیات کی کمی تو ہونا. لوگ صرف گرمی کا موسم دیکھ کے او آر ایس پی رہے ہیں کہ چونکہ جون کا مہینہ چل رہا ہے لہذا ہم نے کیا کرنا ہے نمکیات کی کمی. نمکیات کی کمی چاہے جون کا مہینہ ہو جولائی کا مہینہ ہو, ایئر کنڈیشن میں نمکیات کی کمی نہیں ہوتی. یہ ساری ڈاکٹروں کی باتیں ان لوگوں کے لیے جو پسینہ نکال رہا ہو گرمی میں چل رہا ہو پھر رہا ہو. لوگوں کا پسینہ نکل کر رہا ہے پھر بھی او آر ایس کی بوتلیں لے کے گھوم رہے ہیں. یعنی دفتر میں 18 ٹیمپریچر میں بیٹھے ہوئے, وہاں سے نکل کے گاڑی میں جانے کے دوران جو 2 منٹ لگتے ہیں نا اس کے لیے او آر ایس کی بوتل انہوں نے سنبھالی بھی ہے. کار میں بیٹھے پھر ایئر کنڈیشن ہے, گھر میں آئے پھر اے سی لگا ہوا ہے, پھر بھی او آر ایس پیو گے تو مرو گے, پروگرام کیا ہوگا وڑ جائے گا. تو یہ ڈاکٹر کہتے ہیں ڈی ہائیڈریشن تو ہونے تو دو کچھ ہونے دو. جیسے بعض دفعہ ہمارے ساتھ بھی ایک دو دفعہ ایکسرسائز کے دوران ہوا, گرمیوں میں بہت پسینہ نکلا تو مجھے اندازہ ہو گیا کھوپڑی کیا کر رہی ہے, تو فوراً او آر ایس وغیرہ پی کے سیٹ ہوئے. بعض دفعہ ہوتا ہے ونس اپون اے ٹائم کبھی بہت زیادہ آدمی پسینہ نکال دیتا ہے حد سے زیادہ تو نمکیات کی کمی ہو جاتی ہے, تو فوراً پی لینا چاہیے پھر مر جاتا ہے. 10-15 منٹ لگتے ہیں آدمی کا انا للہ ہونے میں پھر. تو اگر وہ ایسا ہو جائے نا بہت جلدی مرتا ہے تو وہ رکھے لیکن کچھ ہونے دے. تو ابھی کچھ ہو نہیں رہا ہے, صرف جون کا مہینہ اور اخبار میں یا موبائل پہ ٹیمپریچر چیک کیا باہر ٹیمپریچر کتنا چل رہا ہے, بھائی فوراً او آر ایس کی بوتل. بھائی باہر چاہے جہنم کی آگ بھی جل رہی ہو نا, آپ تو ایئر کنڈیشن روم میں بیٹھے ہوئے ہو, آپ تو اے سی سے نکل کے گاڑی میں اے سی میں بیٹھتے ہو, وہاں سے نکل کے آپ گھر میں چلے جاتے ہیں, وہاں بھی بیگم نے اے سی چلا کے رکھا ہوا ہے, تو پھر کس چکر کے آپ تربوز بھی کھا رہے ہو اور او آر ایس بھی پی رہے ہو, اس سے کوئی فائدہ بلکہ الٹا کیا ہوگا, نقصان ہوگا, نمکیات بلا وجہ باڈی میں بڑھیں گے اس کام کا. مفتی صاحب اگر کسی شخص کا وراثت کا مسئلہ ہے, اگر کسی اس نے ابھی تک بہن بھائیوں کو حصہ نہیں دیا, اگر وہ شخص کسی رشتے دار کی گائے یا پھر کسی بھی گائے میں حصہ ڈالے تو کیا ہم اسی گائے میں حصہ ڈال سکتے ہیں؟ ڈال تو سکتے ہیں حصہ, کیونکہ ضروری تھوڑی ہے کہ وہ حرام پیسوں سے حصہ لے رہا ہو. آپ کو کیا پتا, ہو سکتا ہے اپنے پیسوں سے حصہ لے رہا ہو. تو جب تک ہمیں پتا نہیں ہے تو تفتیش کی اجازت نہیں ہے. باقی جو اس نے بہنوں کو حصہ نہیں دیا, بہنوں کی وراثت نہیں دی, یہ کبیرہ گناہ ہے. اس کا اس کو دنیا میں بھی بےبرکتی ہوگی اور آخرت میں بھی عذاب بھگتنا پڑے گا. وراثت آج کل کوئی تقسیم نہیں کرتا بھائی, ہم نے بہت دیکھ لیا یہ. مفتی صاحب بہت اہم سوال, یہ اس کی وضاحت کر دیں کہ جب انسان پریشانیوں کے دلدل میں ہو تو ان پریشانیوں کو اللہ کی آزمائش سمجھے یا اپنے گناہوں کا وبال سمجھے. دیکھو اگر احساس ہو گیا نا کہ یہ پریشانیاں اللہ کی طرف سے ہیں اور مجھ سے گناہ بھی ہوئے, تو بس یہ احساس اس کی علامت ہے کہ یہ پریشانیاں اللہ کی نعمت بن کے آئی ہیں, عذاب بن کے نہیں آئی. یہ آپ کو اگر یہ احساس ہو رہا ہے نا تو یہ احساس اس کی علامت ہے کہ یہ اللہ کی نعمت ہے, چاہے وہ بطور آزمائش کے آئی ہو یا گناہ کے سزا کے طور پر آئی ہو, اس سے آپ کا لینا دینا ہے نہیں. لیکن اگر پریشانیوں میں اللہ یاد ہی نہیں آتا تو پھر یہ پریشانیاں 100% اللہ کا عذاب ہی ہے, اس میں کوئی اور مصلحت نہیں ہوتی. یہی علامت ہوتی ہے پریشانیوں کے نعمت اور عذاب ہونے کی. جب پچھلی قوموں پر عذاب آئے تھے نا تو ان کو پھر بھی اللہ کی طرف توجہ نہیں ہوئی تھی, بلکہ اس کا بھی مذاق اڑاتے تھے وہ. تو جو دین پہ نہیں چلتے ان پہ جب پریشانی آتی ہیں وہ اس کو نیچر کا حصہ سمجھتے ہیں اور اس کو وہ اللہ کی طرف سے سمجھتے ہی نہیں ہیں اور اللہ کی طرف مائل ہوتے ہی نہیں ہیں. مفتی صاحب دل اور دماغ کا سکون کن چیزوں میں, روحانی سکون کسے کہتے ہیں؟ دیکھو انسان جب مینٹلی ڈسٹرب ہوتا ہے تو اس کو بے سکونی کہا جاتا ہے. اسٹریس ہے جس کی بہت ساری اصطلاحات ہیں آج کل, وہ آپ کو جو نفسیات کے ماہر نفسیات ہوتے ہیں وہ بتائیں گے انزائٹی میں, ڈپریشن میں, اسٹریس میں کیا فرق ہے, ٹھیک ہے نا. دیکھو جب بھی بے سکونی ہوتی ہے اس کی دو وجوہات میں سے ایک وجہ ہوتی ہے, یا تو اس کی وجہ ہے کوئی باڈی یعنی کوئی مادی وجہ, ہم اس کو کہہ سکتے ہیں آسان زبان میں. مثال کے طور پر آپ کی نیند ہی پوری نہیں ہوئی ہے, اب آپ اللہ پہ کتنا توکل, کتنا اعتماد, اللہ سے کتنا مضبوط تعلق, پھر بھی آپ بے سکونی میں آؤ گے کیونکہ آپ کی باڈی ڈسٹرب ہے. نہیں بات سمجھ, اس بے سکونی کا علاج یہ نہیں ہے کہ دنیا کا مسافر خانہ ہونا دماغ میں لائیں, اللہ سے محبت بڑھائیں. اس کا علاج ہے کمبخت سو جا یا نیند کی گولی کھا کے سو جا, نیند پوری کر لے. تبھی ہم نے بہت سے نیک پرہیزگار لوگ, انتہائی با اخلاق, جن کی پیشانی پہ کبھی لکیر نہیں, میٹھی بات ہی ہمیں زبان سے نکلے گی, ان کو بھی ہم نے غصے میں بلا وجہ غصے میں دیکھا ہے. وجہ کیا ہے جی؟ سوئے نہیں ہے حضرت جی, 24 گھنٹے ہو گئے حضرت جی سوئے نہیں ہے. تو حضرت جی کی بھی اوپر کی سیٹنگ آؤٹ ہو سکتی. میں تو لوگوں سے کہتا ہوں میری نیند پوری نہ ہونا میرے قریب مت آؤ. گھر میں بھی میں نے کہا ہوا ہے, کیونکہ میں جب نیند پوری نہیں ہو مسلسل جاگ جاگ کے دماغی کام بھی ہو جاگ بھی رہو میری بھی سیٹنگ آؤٹ ہوتی ہے. پھر میں بول دیتا ہوں ملاقات کے لیے کوئی آئے نہیں ملنے دو, کیونکہ میں اس سے بدتمیزی کروں گا بعد میں مجھے ندامت ہوگی, یار اس کا قصور تھا نہیں, میں نے کیا کی بدتمیزی. کیونکہ کنٹرولنگ پاور انسان کی کیا ہو جاتی ہے, ختم. اس لیے گھر میں بھی میں نے کہا ہوا بھائی میری جب نیند پوری نہ ہو, میں جب گھر میں سونے کے لیے لیٹتا ہوں نا تو گھر والوں کو کہتا ہوں کسی قسم کی کوئی رپورٹ پیش کرنے کی بالکل اجازت نہیں. یہ تھا وہ تھا, گھر میں تو 100 قصے ہوتے ہیں نا, اٹھ جاؤں نا پھر بتاؤ. پھر کوئی الٹی بات بھی ہوگی تو کھوپڑی زیادہ نہیں گھومے گی, تھوڑی سی گھومے گی. نیند پوری نہیں ہوئی کیونکہ اب آپ سونے کے لیے لیٹے اور گھر والوں نے کوئی ایسی بات کی جو آدمی دل پہ لے گیا, وہ زیادہ لے کے جاتا ہے پھر. یا کوئی اچھا سوتے میں موبائل بھی, اس لیے میں نہیں دیکھتا موبائل, وجہ اس کی یہی ہے موبائل پہ الٹی سیدھی خبریں آ رہی ہوتی ہیں, آدمی اسٹریس میں جاتا ہے, تھکا ہوا ہوتا ہے نا جب سونے کے لیے لیٹتا ہے, تو تھکے ہوئے میں انسان کی سینسیٹیویٹی بڑھ جاتی ہے, حساسیت بڑھ جاتی. اب سونے کے لیے لیٹے تو اس وقت جب آپ تھکے ہوئے ہو آپ کی سینسیٹیویٹی بڑھ جاتی ہے, آپ اس کو زیادہ سیریس لینا شروع کر دیتے ہو. ایسے موقع پہ آپ کی نیند گئی تیل لے لیں, پھر جاگے ہوئے ابھی ان کو یہ کیوں بول دیا, اس نے یہ کیوں بول دیا, پہلے کچھ اور بول لیتے اب یہ کیوں بول دیا, آدمی غصے میں. ہمارا لینا دینا کچھ ہے نہیں, بلا وجہ ہم بستر پہ کلابازیاں खा रहे हैं। फिर एक क्लिप आ गया तरबूज के फजाइल पर, तरबूज बहुत जबरदस्त चीज है, इतनी नहीं भाई जितनी उसको, ऐसा जैसे सोने के निवाले खा रहे हो आप गर्मियों में तरबूज, यूट्यूब पे यही आ रहा होता है ना, इतना बढ़ा चढ़ा के पेश कर दिया। अबे भाई तरबूज ही का ट्रक लेकर आओ, अब घर में अब आटे दाल की जरूरत नहीं है। फिर आदमी कहता है यार इतना तो ना फेंको यार, बहुत फायदेमंद चीज है, इसमें दो राय नहीं है, इतना तो ना फेंको। उस पर फिर मुझे गुस्सा आना शुरू होता है अगर थका हुआ हूं, कि भाई तू क्या कर रहा है यार लोगों को, क्या लसन, ऐसे ऐसे लसन के फजाइल हैं। आदमी कहता है सब कुछ किचन से उठा के बाहर फेंक दो, सिर्फ अब लसन ही से रोटी खाया करेंगे हम। YouTube पे एक से एक फेंकू पड़ा हुआ है, अच्छे लोग भी हैं, सारे फेंकू नहीं है। तो इससे क्या होता है, फिर मुल्क में कोई उल्टी सीधा क्लिप आ गया स्टेट के खिलाफ, या कोई किसी ने लंबी फेंक दी मुल्क की हालात, फिर ये हो गया फिर वो हो गया, एक और डाकू ने बंदे को मार दिया। इससे हम डाकू को तो पकड़ नहीं सकेंगे, लेकिन क्या होगा, नींद क्या हो जाएगी, उड़ जाएगी, आदमी डिप्रेशन में जाता है। इसलिए बेहतर है सोने से एक दो घंटे पहले देखो ही नहीं दुनिया में हो क्या रहा है। आपके जागने से अगर मुल्क के हालात ठीक हो जाए ना, फिर तो जाग भी ले आदमी ना, ये सारे डाकू पकड़े जाए तो हम जाग भी लें। जब लाशें तड़पती हुई कराची की सड़कों पर नजर आती हैं, या गजा के हालात की वीडियोस आपके सामने आती हैं, तो नींद आएगी फिर आपको रात को, वहां लाशें तड़पती हुई आ रही हैं, गजा में क्या क्या कुछ हो रहा है। तो हमारे जागने से गजा के हालात तो ठीक होंगे नहीं, हमारे अपने हालात भी क्या हो जाएंगे, खराब हो जाएंगे ना, हम कुछ कर भी नहीं सकेंगे उनके लिए। फिर जो थोड़ा बहुत सही दिमाग के साथ कर सकते वो भी नहीं कर पाएंगे। तो इसलिए अपनी नींद को बहुत कंट्रोल करने की कोशिश करें, बेख्वाबी से जितनी स्ट्रेस, जितनी डिप्रेशन, जितने मसाइल खड़े होते, तलाकें होती हैं बेख्वाबी में, पता है आपको, शौहर कई कई रातों से जागा हुआ है, बेगम की थोड़ी सी बात पे गुस्से में तलाकें निकाल दी उसने। आपने फजर की नमाज में देखा होगा कि लोग तमीज से बैठे हुए होते हैं, अगर इमाम दो मिनट लेट भी हो जाए ना, कोई पीछे मुड़ के नहीं देखता। जोहर में क्या होता है, एक मिनट पहले पीछे मुड़ मुड़ के देख रहे होते हैं कहां है इमाम। हालांकि वही सिचुएशन फजर में होती है, वही जोहर में होती है, लेकिन मुक्तदियों का जो एटीट्यूड है उसमें जमीन और आसमान का फर्क होता है फजर में और जोहर में। इमाम लेट भी हो जाए ना, मुक्तदी तमीज से बैठे हुए होते हैं, जिक्र अज़कार, वजह क्या है, सो के उठे हुए हैं, स्ट्रेस और डिप्रेशन में नहीं है। कहते हैं कोई बात नहीं, अगर दो मिनट लेट भी हो गया तो कोई कयामत नहीं आ जाएगी, तमीज से सुकून से बैठे हो। जोहर में सुकून नहीं होता, नींदें पूरी नहीं हुई होती, पीछे मुड़ मुड़ के देख रहे होते हैं कहां रह गया इमाम, है भाई। तो इसलिए टेंशन को दूर करने में सबसे पहली जो चीज है वो क्या है, टाइम की नींद। मैंने अभी बयान में बताया ना, 11 बजे तक सो के उठोगे नींद पूरी नहीं होगी, चाहे सारा दिन सोते रहो, अल्लाह ने रात बनाई है सोने के लिए, जल्दी सो जल्दी उठ जाओ। तो ये है। इसी तरह जिस्म में कोई खराबी है आपकी, कोई तकलीफ है, पेन हो रहा है बार बार, वो भी आपको स्ट्रेस में रखता है, आप कभी भी खुशी में नहीं होते। तो टेंशन दूर करने के लिए अपनी सेहत का बहुत ज्यादा ख्याल रखना जरूरी है। जिस आदमी का कोलेस्ट्रॉल बढ़ा हुआ है, जिसका नॉर्मल है, दोनों एक जैसी हालत में कभी भी नहीं होते, समझते हो। जिसका कोलेस्ट्रॉल बढ़ा हुआ होता है ना, फैट ज्यादा हो वो टेंशन में होगा, जिसका वेट ज्यादा हो वो टेंशन में होगा, जिसका वेट कंट्रोल में हो वो कम टेंशन में होगा। मैंने पनामा में एक वीडियो बनाई थी, आपको पता होगा, दो आदमियों की मैंने तस्वीर दिखाई, पुरानी, पूरे गोल मटोल से थे वो, फिर उन्होंने ऑपरेशन करवाया और कितने हो गए, आधे से भी कम हो गए। आपने देखा होगा ना, पनामा में एक व्लॉग बनाया था। आपको पता है उन लोगों ने हमें बताया कि हम जब मोटे थे हर वक्त डिप्रेशन में रहते थे हम, और जब हम दुबले हुए हैं ना तो बाकी फायदे तो बाद में, ज़हनी सुकून बहुत मिला है हमें। कह रहे ऐसा लगा जैसे नई जिंदगी अल्लाह ने दे दी हो। तो पूरी बॉडी का इंसान के दिमाग से ताल्लुक होता है, तो अपनी सेहतों का इसी वजह से मैं कहता हूं भाई थोड़ा ख्याल करो, खाने पीने में कंट्रोल करो, भागो दौड़ो, एक्सरसाइज करो, नींद पूरी करो, इससे क्या होगा, आप डिप्रेशन में बोलो ना नहीं जाओगे, ये एक वजह है। तो ये वजह तो काफिर और मुस्लिम दोनों में क्या है, कॉमन है। दूसरी एक वजह है जो सिर्फ मुसलमान को अल्लाह ने वो पैकेज दिया है, वो पैकेज गैर मुस्लिम के पास नहीं है, वो है रूहानी वजह। हम चारों तरफ के मसाइल से मुतासिर होते हैं, हम दुनिया से दिल लगा बैठते हैं, अल्लाह पे एतमाद और तवक्कुल नहीं होता,
ये सारी चीजें इंसान को टेंशन देती है। जिसका अल्लाह से लिंक होता है, अल्लाह पे एतमाद और तवक्कुल होता है, वो बड़ी बड़ी टेंशनों को भी बर्दाश्त कर लेता है। जिसका अल्लाह पर एतमाद और तवक्कुल नहीं होता, छोटी सी टेंशन भी खुदकुशी कराने के लिए काफी होती है उसको। जो दुनिया से दिल लगाता है, दुनिया को मुसाफिर खाना नहीं समझता, मेरे अमेरिका वाले व्लॉग देख देख के डिप्रेशन में जाता है कि इतना खूबसूरत कंट्री, दुनिया के मुसाफिर खाना वाले बयान उसने सुने नहीं होते, तो वो सिर्फ यहां अंडा मोड़ पे रह के डिप्रेशन में जाने के अलावा उसको कुछ भी हासिल नहीं होता। यार इतना खूबसूरत कंट्री और हम देखो कहां पड़े हुए हैं, यार देखो ये तो दुनिया है और देखो हम। अबे भाई छोड़ दे, जितना भी खूबसूरत कंट्री हो, जाना उन्होंने भी कब्रिस्तान में, जाना हमने भी कहां है कब्रिस्तान में। जगह जी लगाने की दुनिया नहीं है, ये इबरत की जा है, तमाशा नहीं है। हुए नामवर बेनिशा कैसे कैसे, जमी खा गई आसमां कैसे कैसे, कैसे कैसे मशहूर लोग थे, नामो निशान मिट गया उनका और बड़े बड़े आसमानों को जमीनों ने खा के खत्म कर दिया। एक दौर था उनका, रोक दबदबा, उनके नाम से लोग थर थर कांपा करते थे, जमीन ने खा के ऐसा मिलिया मेट किया कि कब्रों के निशान भी नहीं मिलते। तो मैं और आप किस खेत की मूली है? आज लोग कहते ना मुफ्ती साहब आप इतने मशहूर हो के अब आप चेंज हो गए हो। अबे हमें पता है जितने भी मशहूर हो जाए, कितने भी लोग गले मिले, हाथ चूमे, सेल्फियां ले, कल हमने भी कहां जाना है भाई, थोड़े दिनों में मरे हुए होंगे, जनाजे पे लेटे हुए होंगे, चार फट्टे पे लेट, मैं तो सोता भी फट्टे पे हूं, मुझे गद्दों पे नींद ही नहीं आती। मैं कहता हूँ थोड़ा सा वो वाला फट्टा भी याद रहेगा हमें इससे, मुझे फट्टे पे सोता हूं ना मैं तो मुझे याद आता है, फौरन जनाजे का फट्टा याद आता है। अपने आप को बोलता हूं देख आज तू इस फट्टे पे सो रहा है, कल एक सच्ची मुच्ची के फट्टे पे सोएगा, समझते हो? फिर क्या होगा, दफन करके लोग आ जाएंगे, दो चार दिन बातें बनी, कुछ मुखालिफिन खुश हो रहे होंगे, जो फैंस हैं वो थोड़ा सा हाय यार मुफ्ती साहब इतना अच्छा शादियों पे बयान करते थे, अब कोई नहीं रहा वो बात, अब शादियों पे वो वाला बयान हो ही नहीं रहा, हालांकि करना कराना तुम लोगों ने फिर भी कुछ नहीं है यार, वो लुक ही नहीं आ रहा जो मुफ्ती साहब जो करते थे। दो चार दिन के बाद किस्सा खत्म, औलाद भूल जाती है, बाप के जनाजे पे ऐसे रो रहे होते हैं जैसे इनके साथ ही जाना चाहते हैं, तीन चार दिन के बाद बीड़ियां लगा रहे होते हैं, मैंने देखा है, मैं अक्सर बयान में बताता हूं। एक लड़का मेरे पास आया, मेरा बाप मर गया है, अचानक जवानी में उनके अब्बा हार्ट अटैक से फौत हुए, इतनी डिप्रेशन में वो लड़का, मैं उसको तसल्लियां दे रहा हूं, नहीं यार अल मुसाफिर खाना है, दुनिया सबने जाना है, वो कह रहा है यार मेरे बाप ने रात मेरे साथ बैठ के, बहुत मोहब्बत थी उसको, अच्छी बात है, अब्बा से आजकल किसको मोहब्बत होती है, उसको बड़ी मोहब्बत थी, बड़ा लगाव था। चौथे दिन ऐसा घूम रहा है फिर रहा है जैसे कोई कुछ कमीना हुआ हो। तो इतनी जल्दी दुनिया भूलती है, तो फिर आदमी शोहरत और हाथ पांव चूमने और इन चीजों से अगर दिल दे बैठे इन चीजों को, तो उसके परले दर्जे के अहमक और बेवकूफ होने की अलामत। तो इसलिए दुनिया से ज्यादा मुतासिर भी ना हो, दुनिया को ज्यादा लिफ्ट भी मत कराओ, इंजॉय करो, लिफ्ट नहीं कराओ ज्यादा, समझ रहे हो कि नहीं समझ रहे? तो इसलिए ये चीज काफिर के पास नहीं है, लिहाजा थोड़ी सी टेंशन होती है वो किस में चला जाता है, स्ट्रेस में और डिप्रेशन में। मुसलमान नहीं जाता क्योंकि उसका ताल्लुक किससे है, अल्लाह से। तो जिस भाई ने पर्ची लिख के दी है ना सुकून का तरीका, तो एक तो अल्लाह से दिल लगाओ भाई, ये रूहानी वजह है सुकून हासिल करने की, और दूसरा चेकअप भी कराओ, कोई ऊपर कोई फॉल्ट वॉल्ट तो नहीं चल रहा कहीं, सही ना? वो स्क्रू पाना लेके डॉक्टर क्या कर देगा उसको, सेटिंग पे ले आएगा उसको भी, ठीक दोनों चीजें होंगी तो फिर सेट होगा मामला। एक ही कबर में एक से ज्यादा तदफीन हो रही, भाई ये ARY वालों ने पूछा है ना, यही रिकॉर्ड करा दो, ये अच्छा, ये ARY पे चलेगा ये शाम को ना, तो इसलिए कुछ सवाल पूछे मैं जरा रिकॉर्ड करवा दूं। आजकल कब्रिस्तानों में एक मुर्दे के ऊपर दूसरा, दूसरे के ऊपर तीसरा, और मुर्दों के पार्ट्स भी बार दफा मार्केट से शॉर्ट, मुर्दा दफनाया आपने, अगले दिन देखा अब्बा है, गुर्दा नहीं है अब्बा का, सही है ना? अब्बा है, कुछ चीजें अब्बा की है, कुछ चीजें अब्बा की गायब है। खैर ARY वालों की तरफ से कुछ सवाल आते हैं। एक ही कबर में एक से ज्यादा तदफीन हो रही है, ये कितना मुनासिब है? सवाल, अगर एक फैमिली के ना हो इसके बारे में क्या हुक्म है? आजकल कबरों में फ्लोर बना देते हैं, इसके बारे में क्या हुक्म? हमारे दीन इस्लाम में एक ही फैमिली के एक से ज्यादा मेंबर्स की एक ही कबर में तदफीन के बारे में क्या शरी हुक्म है? टीम सरेआम ने, ARY नहीं सरेआम, सरेआम ARY कहिए, टीम सरेआम ने यह अहम मसला उठाया है, अजराहे जरा रहनुमाई फरमा दे। देखो नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत में हमें यह मिलता है
جو آپ صلی اللہ علیہ وسلم کا عام معمول ہے، جو شریعت کا حکم ہے، جس میں میت کی اکرام بھی ہے کہ ہر میت کو الگ قبر میں غسل کفن دے کے بالکل قبلے کی طرف کروٹ کر کے اس کو لٹایا جائے. آج کل ایک یہ بھی مسئلہ ہے کہ صرف میت کا چہرہ قبلے کی طرف موڑ دیتے ہیں، یہ غلط ہے. پورا کروٹ کے بل اس کو قبلے کی طرف لٹانا چاہیے. سمجھتے ہو کہ نہیں سمجھتے؟ ایک مسئلہ تو یہ ہو گیا. دوسری بات یہ ہو گئی کہ ہر میت کو الگ قبر میں دفنانا لازم ہے، واجب ہے. یہ ہر میت کو الگ قبر میں دفنانا واجب ہے. مجبوری کے حکام الگ ہیں، وہ مجبوری کے حکام کیا ہیں وہ میں بتاتا ہوں. اب گورنمنٹ کہتی ہے، یہ قبرستان والے کہتے ہیں، یہ اتنا قبرستان بھر گیا ہے، آبادی اتنی پھیل رہی ہے، چاروں طرف آبادی ہو گئی ہے، ہم جگہ بھی نہیں بڑھا سکتے، اور مجبوراً جب جگہ ہی نہیں ہے تو کیا کریں گے، پرانی قبر کھود کے ہی دفنائیں گے نا اس میں. تو اس کا حل یہ ہے کہ بھائی کراچی سے آپ حیدرآباد جاؤ، جگہ ہی جگہ ہے، اتنی بڑی بڑی جگہ ہے، تو گورنمنٹ کیوں نہیں ان جگہوں کو، اگر وہ لوگوں کی ذاتی جگہ ہے تو خرید کے وقف کر دے. مردوں کو دفنانے کے انتظام یہ کس کے ذمے ہیں؟ یہ بھی حکومت کے ذمے ہیں نا. مینجمنٹ سے متعلق جو بھی کام ہوتے ہیں وہ گورنمنٹ کے ذمے ہوتے ہیں. تو گورنمنٹ کو چاہیے جگہ لے اور وہ وقف کر دے، بھائی یہ کس کے لیے، تاکہ لوگ اپنی میتوں کو شہر سے تھوڑا باہر لے جائیں. لیکن گورنمنٹ اس بارے میں کچھ کرتی نہیں ہے. اگر گورنمنٹ یہ نہیں کرتی تو لوگوں کو پرائیویٹلی یہ کام کر لینا چاہیے. ہمیشہ سے مسلمانوں میں ایسا ہوتا رہا ہے، مالدار لوگ جگہ خرید کے قبرستان کے لیے وقف کر دیتے ہیں. ساری زندگی آپ کے لیے ثواب کا ذریعہ ہے، میت کا اکرام ہو رہا ہے، اس کو الگ قبر مل رہی ہے، یہ بھی بہت بڑا ثواب ہے، بہت بڑا صدقہ جاریہ ہے. تو مالدار لوگوں کو چاہیے بھائی کراچی میں یا کراچی سے باہر تھوڑا سا نکل کے جگہ خریدیں، زمینیں خریدیں اور قبرستان کے لیے وقف کر دیں، تاکہ میت کی جس طرح ہمارے یہاں بے اکرامیاں ہو رہی ہیں، ایک قبر میں ابھی ایک میت کے جسم بھی کافی حد تک سلامت ہوتا ہے، اسی میں دوسرا رکھ دیا جاتا ہے، اسی میں تیسرا رکھ دیا جاتا ہے، پھر مرد اور عورت کی قبریں ایک ایک ساتھ بن رہی ہیں، جو غیرت کے بھی خلاف ہے، حمیت کے بھی خلاف ہے. تو یہ غلط طریقہ ہے. سمجھتے ہیں کہ نہیں سمجھتے؟ ہاں جہاں مجبوری ہوگی، جب تک ایسا نہیں ہو رہا تو پھر غزوہ احد کی مثال ہمارے سامنے موجود ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے شہدائے احد میں ایک قبر میں کئی شہدا کو دفنایا ہے. اس کی وجہ یہ تھی کہ 70 کے قریب شہدا موجود تھے، تو اور ان کو قبر کھودنے والے بہت کم تھے، بہت تھوڑے سے صحابہ تھے نا، تو میت کو اتنی دیر تک باہر رکھنا یہ مناسب نہیں تھا، تو وہاں مجبوری تھی. تو مجبوری میں بھی پھر ایسا نہیں ہوا کہ ایک قبر چھوٹی سی کھودی اور اسی میں چار چار شہدا کو، نہ نہ نہ، پھر قبروں کے لینتھ اور سائز کیا ہوتی تھی، وہ بڑی ہوتی تھی، تو اس میں چار چار، جیسے زلزلہ جب آیا تھا بالا کوٹ میں، تو وہاں بھی اب ہر میت کے لیے الگ قبر بنانا ممکن نہیں تھا، بہت زیادہ محنت کرنی پڑتی. تو وہاں بھی علماء نے فتویٰ دیا تھا بھائی آپ کئی میتیں ایک قبر میں دفنائیں اور اسپیس تھوڑی سی قبر کی زیادہ رکھیں. وہاں بھی یہ نہیں تھا کہ میت کے اوپر میت، میت کے اوپر میت، یہ ٹھیک نہیں ہے. تو اسپیس تھوڑی زیادہ رکھیں اور ایک قبر میں چار چار پانچ پانچ چھ چھ میتوں کو دفن کر دیں. تو جہاں مجبوری ہوگی وہاں جائز ہے، لیکن اس میں بھی وہ طریقہ اختیار کیا جائے گا جس میں میت کی بے اکرامی کم سے کم ہو. اب میں اس کو نمبروار بیان کر دیتا ہوں. سب سے پہلی بات، یہ کسی صورت میں نہ کیا جائے کہ عورت کی قبر میں مرد کو دفن کیا جائے، غیر محرم مرد کو، یا مرد کی قبر میں عورت کو دفن کیا جائے، یہ بھی بے اکرامی ہے. ٹھیک ہے نا؟ ادب کا تعلق حقائق سے نہیں ہوتا. لوگ کہتے ہیں بھائی مر کے مٹی ہو کے انہوں نے ختم ہی ہو جانا ہے، لیکن کوئی بھی عزت دار عورت یہ مرنے کے بعد بھی یہ گوارا نہیں کرے گی کہ میری قبر میں کسی غیر محرم مرد کو دفن کیا جائے. تو حتی الامکان اس کی کوشش کی جائے کہ مرد کی قبر میں غیر محرم عورت نہ ہو، اور غیر محرم عورت کی قبر میں غیر محرم مرد نہ ہو، یعنی مردوں کو مردوں کے ساتھ اور عورتوں کو عورتوں کے ساتھ دفن. یہ مجبوری میں بتا رہا ہوں. نارملی تو وہ طریقہ جو میں نے بھی آپ کو بتایا، گورنمنٹ زمینیں لے یا لوگ پرسنلی اپنے طور پر زمین خرید کے قبرستان کے لیے وقف کریں. دوسرا کام کہ اگر شدید مجبوری ہو تو پھر وہ طریقہ اختیار کیا جائے جو سعودی عرب میں ہے. جنت البقیع میں وہ کیا کرتے ہیں کہ جب بہت زیادہ پرانی ہو جاتی ہے قبر اور میت کے بارے میں ہوتا ہے کہ اب اس کے گوشت گل سڑ کے بالکل ختم ہو گیا، صرف ہڈیاں باقی رہ گئی ہیں، تو پھر جنت البقیع میں وہاں کی سعودی گورنمنٹ یہ کرتی ہے کہ اس قبر میں دوسری میت کو دفنایا جاتا ہے، یعنی ان کو ہڈیوں کو تھوڑا سائڈ پہ لگا دیا جائے اور دوسری میت کو رکھ دیا جائے. ابھی ایک میت پورے طور پر ختم، باڈی اس کی ختم نہیں ہوئی ہے، اور اسی میں دوسری میت کو ڈال دینا یہ ٹھیک عمل بولو بھائی نہیں, یہ ٹھیک عمل نہیں ہے. تو سعودیہ والا طریقہ اختیار کیا جائے. علماء نے یہ بھی بیان کیا ہے کہ 10 سال اگر گزر جائیں نارمل ٹیمپریچر والے علاقے میں, جیسے ہمارے یہاں گرمی ہوتی ہے, تو 10 سال کے بعد میت کا جسم بالکل ختم ہو چکا ہوتا ہے, تو مجبوری میں اسی قبر میں آپ دوسری میت کو دفنا سکتے ہیں, ہڈیوں کو سائڈ پہ کر کے دوسری میت کو دفنا دیا جائے. 10 سال میں عام طور پر ایسا ہوتا ہے. تو گورنمنٹ کو پہلی صورت کیا ہوئی, الگ جگہ لے. جب تک یہ نہیں ہو رہا تو پھر جو قبر 10 سال پرانی ہو چکی ہے اس کا انتخاب کیا جائے, نئی قبر جو نئی قبر ہے اس کا انتخاب نہ کیا جائے. تیسرا یہ کہ یہ بھی ممکن نہ ہو تو پھر پورشن بنانے کی بھی گنجائش, کہ اسی کے ساتھ دفن نہ کریں بلکہ اس قبر کے اوپر ایک دوسرا تختے رکھے, ایک دوسرا پورشن بنا دیں, پھر تیسرا پورشن بنا دیں. یہ سب مجبوری در مجبوری کے احکام ہیں کہ ظاہر ہے میت کو کہاں لے کے جائیں, کہیں نہ کہیں تو اس کو ٹھکانے لگانا ہے نا, تو پھر ایسی مجبوری میں فلور بنا کے بھی دفنایا جا سکتا ہے. لیکن ہمارے ہاں ایسی مجبوریاں ہیں نہیں. ایک یعنی یوں سمجھیں کہ وہی جو سستی پر میرا بیان ہوا ہے نا, سستی سے بچنے کے لیے ٹینشن کو سر سے اتارا جا رہا ہے. تو حتی الامکان پھر اس کی کوشش کی جائے کہ بھائی یہ یعنی جو قبریں پرانی ہو چکی ہیں ان میں دفن کیا جائے, اور اگر نئی قبر میں دفن کرنا ہے تو پھر اس میں پورشن بنا دیا جائے. تو مجبوری میں یہ جائز ہے, نارملی یہ جائز نہیں ہے. اچھا فیملی کے بھی قبرستان ہوتے ہیں, سوال میں بھی یہ پوچھا گیا ہے. فیملی قبرستان میں بھی جاپان میں تو ایسا ہوتا ہے جلا کے نا سارے کی بوتلیں ڈبے میں رکھی ہوئی ہوتی ہیں, دادی کی قبر ہے یہ وہ جلایا ہوا ہوتا ہے, تو ہم ایسا تو نہیں کر سکتے. تو اب اگر کہیں گنجائش نہ ہو تو پھر مجبوراً یہ بھی اس کی بھی گنجائش ہے, فلور بنا دیا جائے فیملی کے لوگوں کے لیے. تو بھئی یہ اس فیملی کا ہے, یہاں یہ دفن ہوگا, اس کے اوپر یہ دفن ہوگا, لیکن یہ سب مجبوری کے احکام ہیں اور ہمارے پاس اسپیس کی کمی نہیں ہے. مجبوری تو جب ہوتی نا, جب اسپیس نہ ہوتی ہمارے پاس. اتنی اسپیس پڑی ہوئی ہے یار, آپ ٹھٹھا چلے جاؤ پورا راستہ خالی پڑا ہوا ہے. فیملی پلاننگ والے تو ڈراتے رہیں گے, بچے ہی بچے ہو بھائی, بہت زمین ابھی بہت بڑی ہے, زمین کا سینہ چھوٹا نہیں ہے. تو کراچی سے آپ حیدرآباد جائیں یا کراچی سے بلوچستان کی طرف جائیں, بہت بڑا علاقہ خالی پڑا ہوا ہے. پورا کراچی بھی تسلی کے ساتھ 6-6 فٹ کی قبریں ہر ایک کو مل سکتی ہیں, ابھی بڑے آرام سے مل سکتی ہیں. تو اس لیے یہ دعویٰ نہیں کرنا چاہیے کہ ہمارے پاس اسپیس نہیں ہے. جو لوگوں کی زمین ہے آپ وہ خرید کے وقف کر دیں. ایک تاجر نہیں کر سکتا, 8-10 تاجر مل جائیں کہ یار کراچی میں قبرستان بہت چھوٹے ہو گئے ہیں, تو ہم جو ہائی وے کے قریب جو ہے 8-10 تاجر ہم مل کے ایک بہت بڑی جگہ لے لیتے ہیں تاکہ مسلمان میتوں کو عزت اور احترام کے ساتھ دفنایا جا سکے. میت کا اکرام بھی صدقہ جاریہ میں ہی آتا ہے. ایک شخص نے مجھے بتایا کہ مجھے ایک لاش ملی تو کوئی اس کو ہاتھ لگانے کے لیے تیار نہیں, کہہ رہے میں نے اس کو غسل دیا, کفن دیا, اس کی تصویر لے لی تاکہ کوئی لواحق, گاؤں کی بات ہے, کوئی لواحقین میں سے کوئی ملے تو اس کو بتا سکے ہم بھائی یہ بندہ ہے, اس کی یہ خبر ہے. غسل کفن خود اپنے ہاتھوں سے کر کے اس کو جنازہ پڑھ کے میں نے دفنایا اور اس کی خبر پہ نام بھی لکھ دیا تاکہ اگر کوئی تلاش کرتا ہے تو مجھے مل جائے. کہہ رہے خدا کی قسم مجھے اتنا سکون ملا, مجھے ایسے لگ رہا تھا زندگی میں اس سے بڑی نیکی میں نے کبھی بھی نہیں کی. میت کی خدمت ہے کیا؟ انسانیت کی آخری خدمت تو یہی ہے نا کہ اس کو تمیز سے غسل کفن جنازے کے ساتھ دفنا دو, یہی ہے نا. تبھی تو میں کہتا ہوں اپنے باپ کو اپنے ہاتھوں سے غسل دیا کرو. تم نے باپ کی زندگی میں خدمت کی ہو یا نہ کی ہو, آخری خدمت کا موقع ملا ہے اس میں بھی لوگ ایدی سینٹر بھیج دیتے ہیں, تو آخری خدمت تو اپنے ہاتھوں سے کر لو. ابا کو غسل دے دو, کفن دے دو, اپنی ماں کو اپنے ہاتھوں سے, بیٹیوں کو چاہیے غسل کفن دے. تو یہ بھی خدمت نہیں ہو رہی آج کل کی نئی نسل سے, کہہ رہے ایدی سینٹر بھیج دو وہاں جا کے خود ہی غسل کفن کر دیں گے. تو انسانیت کی خدمت میں سب سے آخری خدمت کا جو اللہ موقع دیتا ہے وہ یہی موقع دیتا ہے کہ بھائی یہ جنازہ, یہ میت ہے, اس کو غسل دو, کفن دو, عزت کے ساتھ احترام کے ساتھ اس کو قبلہ رخ کر کے لٹا دو اور اللہ کی امانت اللہ کے حوالے کر دو. تو اس لیے مسلمان تاجروں کو اس میں بڑھ چڑھ کے حصہ لینا چاہیے. بھائی چند تاجر مل کے کہیں کہ یار ہم, یہ کتنی بے کرامی ہو رہی ہے, بنارس کا قبرستان دیکھو, ایک میت کے اوپر دوسری میت, پھر اگلے دن قبر ہی نہیں مل رہی ہوتی, اس میں کتے بھی سرنگیں بنا بنا کے جا رہے ہیں اور کیا کچھ ہو رہا ہے بے کرامی. تو ہم میں سے ہر شخص چاہتا ہے کہ ہمیں عزت کے ساتھ دفن کیے جائے. جو اہل اسلام دنیا سے جا رہے ہیں ان کے لیے ایسا انتظام کرنا چاہیے. یورپ امریکہ میں تو میں نے دیکھا ہے لوگ بہت مہنگی مہنگی زمینیں خرید کے وقف کر رہے ہیں, تو ہمارے ہاں بھی ہونا چاہیے, اللہ تعالیٰ عمل کی توفیق دے. بہت ہو گیا میرا خیال ہے بھائی. اس زمانے میں علماء حق و دیندار کردار ادا کرنے سے فتنے کو عوام کو بتانا چاہیے. کون سا فتنہ بھائی, کون سا فتنہ ہے؟ بات اسلام عرض ہے کہ میری کہ کیا لکھا ہے, خندنخا میں ایک وقت ایک فتنہ سر اٹھایا ہے, گمراہ کر رہا ہے, کبھی تراوی کا مذاق اڑا رہا ہے, کبھی ابے نام لے لے کے میں لوگوں پہ نہیں رد کرتا. اس کے بارے میں ڈیٹیل بعد میں بتائیں, پھر اس پہ بات کرتے ہیں انشاءاللہ. مفتی صاحب میرے والد صاحب کا ایکسیڈنٹ ہو گیا ہے, ٹانگ کی دونوں ہڈیاں ٹوٹ گئی ہیں, اللہ تعالیٰ صحت عطا فرمائے, دل سے دعا ہے بھائی. مفتی صاحب آپ نے بتایا تھا کہ صبح صادق نقشے کے اوقات سے 15 سے 20 منٹ بعد شروع ہوتی ہے, تو 15 منٹ والے پر عمل کیا جائے یا 20 منٹ والے پر؟ کیونکہ کچھ عشاء کی دیکھو جو صبح صادق ہے نا, اس میں علماء کا اختلاف ہے, ماہر فلکیات کا بھی اختلاف ہے. ہمارے شیخ مفتی رشید احمد صاحب کے نزدیک 15 ڈگری پہ شروع ہو جاتی ہے, تو جو موجودہ نقشے ان سے 15-20 منٹ بعد. تو اب جس کو جس رائے پر عمل کرنا ہے کر لے, میں تو چونکہ اس رائے پر عمل کرتا ہوں تو پھر اپلیکیشن میں وہ والا ٹائم بھی ہے. نارتھ امریکہ آپ سلیکٹ کریں گے نا بھائی, نمازوں کی ٹائمنگ جب آپ ڈالیں گے موبائل کی ایپ میں, تو وہ آپ سے پوچھتا ہے کہ کون سی یونیورسٹی کی ریسرچ کو آپ فالو کرنا چاہتے ہیں, تو اس میں نارتھ امریکہ ڈالیں آپ, تو نارتھ امریکہ والی جو ریسرچ ہے وہ مفتی رشید احمد صاحب کے نقشے کے مطابق ہے. سمجھتے ہو کہ نہیں سمجھتے؟ وہ بالکل اسی کے مطابق صبح صادق ہے, یعنی ہماری رائے میں وہ صحیح ٹائم ہے. تو اگر کسی نے اس پر عمل کرنا ہے تو وہ موبائل میں وہ یہ والا میتھڈ آف کیلکولیشن جو ہے نا یہ سلیکٹ کر لے, لیکن اگر کسی کو اطمینان نہیں ہے تو وہ اسی پہ چلتا رہے جمہور کا جو طریقہ ہے. کیونکہ ہمارے نزدیک صبح صادق کا ٹائم تھوڑا 10 منٹ بعد تک بھی کھا سکتے ہیں آپ, ٹھیک ہے نا؟ تو جس کو اطمینان ہے ٹکئیے, نہیں تو پھر جو احتیاط والی رائے ہے وہ جمہور ہی کی رائے ہے, جو جیسے چل رہا ہے انسان کے بچوں کی طرح ویسے ہی چلتا رہے. تو عشاء میں بھی ایسا ہی ہے, عشاء میں صاحبین کے نزدیک عشاء کا وقت جلدی شروع ہو جاتا ہے موجودہ نقشوں سے, امام ابو حنیفہ کے نزدیک تھوڑا دیر سے شروع ہوتا ہے. تو موجودہ نقشے امام ابو حنیفہ کے ٹائم کے مطابق ہیں, لیکن فقہ حنفی میں اس قول میں امام ابو حنیفہ کے قول پہ فتویٰ نہیں ہے, فتویٰ صاحبین کے قول پر ہے. سمجھتے ہو؟ احتیاطاً امام صاحب کا قول رائج ہے ہمارے ہاں, لیکن جو دلیل کے لحاظ سے مضبوط قول ہے اور جس پہ فقہ حنفی میں فتویٰ ہے وہ صاحبین کا قول ہے, تو وہ بھی نارتھ امریکہ والے میں وہ والا قول, تو وہ موجودہ ٹائم سے 10-15 منٹ پہلے عشاء کا ٹائم شروع ہو جاتا ہے اس ٹائم کے مطابق. اللہ جی پھر ملیں گے انشاءاللہ. اچھا میرے بھائی, میرے والد صاحب چھوٹی چھوٹی بات پر غصہ کرتے ہیں, غصہ بھی اونچی آواز سے کرتے ہیں. بھائی ابا کو کچھ نہیں سمجھایا جا سکتا, ابا کی برداشت ہی کرنی ہے. شادی کر کے الگ رہنا شروع کر دو, کبھی کبھی آیا اور ڈانٹ کھا کے واپس چلے جایا کرو. جب ساتھ رہتا ہے آدمی تو مسائل کھڑے ہوتے ہیں نا, ساتھ رہتا ہے آدمی تو مسائل ہوتے ہیں. تو اسی وجہ سے اللہ نے کہا بالغ ہونے کے بعد شادی کرو, الگ رہو, آؤ ڈانٹ کھائی واپس چلے گئے, پارسل کر دی ڈانٹ, پھر بیگم کو ڈانٹ پارسل کی, وہ بچوں کو پارسل کرے گی, اس طرح سے مینجمنٹ ہو جاتی ہے. کنوارا آدمی گھر میں ڈانٹ کھا کے نکالے گا کس پہ؟ وہ ابا پہ اللہ نکالنے نہیں دے رہے ڈانٹ, اما پہ اللہ تعالیٰ نہیں نکالنے دے رہے, تو گھر باہر آ کے دوستوں سے لڑے گا تو دوست اینٹ کا جواب پتھر سے دیتے ہیں. اس لیے ہم کہتے ہیں جلدی شادی کر کے اپنا الگ گھر بساؤ اور پھر ابا سے روزانہ ملنے کے لیے آؤ, اچھے موڈ ایسے ٹائم پہ آؤ جب موڈ اچھا ہوتا ہے, تو نوبت ہی نہیں آئے گی. پھر بھی غصہ آیا برداشت کرو, وہ برداشت کرنا آسان ہوگا. ڈانٹ کھائی ثواب سمجھ کے, یہ سوچ کے میں نے جتنی زندگی میں بدماشیاں کی ہیں اللہ اس ڈانٹ کے بدلے میں کیا کرے گا, معاف کرے گا, تسلی ہوئی, اس کے بعد نکل دیے واپس. تو ہر مسئلے کا حل شادی میں اللہ نے رکھا ہوا ہے. جوائنٹ فیملیوں میں جو مسائل ہوتے ہیں, میں کہتا ہوں شادی کر کے الگ ہو جائے. لڑکیاں کہتی میری اماں میرے ساتھ ایسا سلوک کرتی ہے, میری اماں مجھے چاہیں, بھائی تو شادی کر اپنے گھر بسا یار, اپنے شوہر کے ساتھ زندگی گزار, بچوں کے ساتھ زندگی گزار. بھائیوں میں لڑائی ہو رہی ہیں, اب الگ ہو جا بھائی, کیونکہ یہ خونی رشتے ہوتے ہیں, ان میں جب لڑائی ہوتی ہے اس لڑائی کا کوئی حل کسی کے پاس نہیں ہوتا, حل یہی ہوتا ہے الگ ہو جاؤ. اب الگ ہو کے اکیلا وسیم کے ساتھ زندگی گزارے گا کیا, یا غفار کے ساتھ؟ انگریز ہوگا تو گزار لے گا, ہم تو مسلمان ہیں بھائی, کیا خیال ہے؟ ہمیں تو پھر بیوی چاہیے ہوتی ہے نا, تو پھر وہی حل ہے کہ جلدی سے شادی کرو, کماؤ شادی کرو, الگ ہو جاؤ, پھر ابا سے روزانہ ملو, پھر ڈانٹ برداشت ہو جائے گی, اما کی بھی ابا کی بھی. ساتھ رہتے ہوئے ڈانٹ, کیونکہ بعض ابا بعض اما ہر وقت ڈانٹتے ہی رہتے ہیں, उससे इंसान डिप्रेशन में जाके एक दिन धमाके के साथ हलाक हो जाता है, तो वो हल नहीं है फिर। मुफ्ती साहब तारिक मसूद, आखिरी सवाल, बहुत ज्यादा हो गए भाई सवालात। क्या तालिबे इल्म के जमाने में शादी करना ठीक है? ठीक है बिल्कुल, रिश्ता मिल जाए तो करो, वरना देता नहीं है कोई। अगला बोलेगा तुम्हारी जेब में कुछ है ही नहीं, तो खाली तरकीबों से थोड़ी काम करते हैं, अगली पार्टी राजी भी हो ना, तो करना तो जायज है, सवाब है बल्कि, लेकिन अगला देगा नहीं आपको, सही है ना। मुफ्ती तारिक मसूद, आखिरी सवाल, गुजारिश है, बच्ची ने कोर्ट से खुला शोहर की रजामंदी से लिया है, जज ने जब शोहर से खुला से पहले पूछा तो शोहर ने इस बात में सर हिलाया और जज ने खुला पर दस्तखत कर दिए। अब 2 साल के बाद साबिक शोहर कहते हैं मेरी कोई तलाक नहीं हुई कुरान और हदीस की रोशनी में। देखो, अगर जज ने मर्द से पूछा कि तुम इस खुला पे राजी हो, शोहर ने कह दिया हां, या शोहर ने कह दिया यूं भी कर दिया, तो रजामंदी हो गई। अब जज के साइन करने से निकाह खत्म हो जाएगा, क्योंकि शोहर इस पे क्या था, इस्लाम में रजा के लिए दस्तखत जरूरी नहीं है। जैसे देखो, जब मियां बीवी में शादी हो रही हो ना, काजी ने शोहर से पूछा क्या मैंने फलानी का निकाह तुमसे किया, क्या तुमने कबूल किया, अगर वो कहे तो भी निकाह हो गया। इस्लाम ने बहुत आसान रखा है, वो तो हम मुंह से कबूलवाते इसलिए कि मुकरना जाए कमबख्त, इसलिए हम कहते हैं मुंह से फूट के कबूल है, सही है ना। वरना यूं भी कर दिया तो क्या है, कोई भी ऐसा इशारा कर दिया जिससे लगे कि राजी है, तो हाँ भाई ठीक, अगर ऐसे भी कर दिया ना जाने दे, तो भी निकाह हो जाएगा। कोई भी ऐसा इशारा दे दिया उसी वक्त, 1 घंटे बाद दे रहा है इशारा फिर नहीं होगा, 1 घंटे बाद तो अगर कबूले कबूले भी बोल रहा है फिर नहीं, जब इजाब हो उसी मजलिस में उसी वक्त क्या करेगा वो कबूल। तो जज ने जब उससे पूछा कि तुम्हें ये खुला कबूल है, ये राजी हो, इसने कह दिया हां, और उसी वक्त फिर जज ने साइन कर दिए तो फौरन खुला हो गया। अगर जज ने उस वक्त पूछा और उस वक्त तो इसने कुछ जवाब नहीं दिया, 4 घंटे के बाद जाके कह रहे हैं ठीक है फिर नहीं होगा, समझ रहे हो, या उस वक्त तो कह दिया हां, बाद में आके कह रहे हैं नहीं, अब भी नहीं हो, जो होना था वो हो गया। तो इस्लाम में ना ये उखूद की बड़ी वैल्यू है, उसी वक्त आपको फैसला करना पड़ता है। तो अब जज ने अगर या क्या पूछा था वो मुझे मालूम है, तो जब बाकायदा फतवा कोई सवाल प्रॉपर लिख के भेजेगा तो हम बताएंगे, लेकिन अगर जज ने पूछा और आपने कहा मुझे कबूल है ये खुला, तो फिर हो गया। बाद असलाम अर्ज है कि मैंने तलाक के कागजात वकील से बनवाए थे, लेकिन वो कागजात मेरी बीवी बेवा बीवी तक नहीं पहुंचे, मैंने अब इरादा बदल दिया है, अब तलाक नहीं देना चाहता, हमारी सुलह हो गई है, फिर बस फिर से दोहराता हूं कि मैंने सिर्फ तलाक के कागजात बनवाए थे और लड़की तक पहुंचे नहीं, अब मेरा इरादा बदल गया तो तलाक वाके हो गई। तलाक के कागजात में क्या बनवाया था, अगर उसमें ये अल्फाज लिखवाए थे कि मैं अपनी बीवी को तलाक देता हूं तलाक देता हूं तलाक देता हूं, ये वकील से कह के अल्फाज आपने लिखवा दिए थे, तो लिखते ही तलाक वाके हो गई है, उसका बीवी तक पहुंचना जरूरी बोलो नहीं है। और अगर कागजात बनवाने से कुछ और मुराद है, सिर्फ यानी ये अभी अल्फाज लिखे नहीं थे, बाज दफा ये होता है भाई कागज बना के रखो और सिर्फ एक डॉक्यूमेंट बने, अभी है नहीं, ताकि हम फिर सोचेंगे कि ये आगे देनी है कि नहीं देनी, ऐसी कोई सिचुएशन थी तो दोबारा सवाल भेजे, तो बेहतर ये कि वो डॉक्यूमेंट और पूरा इस्तिफ्ता लिख के जमा करा दें, उसके बाद पता चलेगा। लेकिन तलाक का इससे कोई ताल्लुक नहीं है कि बीवी तक कागज पहुंचे या ना पहुंचे, इससे कोई, जब जबान से दे दी या लिख के दे दी या लिखी हुई चीज पे साइन कर दिए, तीनों सूरतों में डिवोर्स वाकई हो जाती है। चलो भाई काफी है मेरा ख्याल है, अल्लाह ताला समझने के अमल की तौफीक अता फरमाए।